عباده الذين اصطفى أما بعد أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم اللهم أرنا الحق حقا وارزقنا اتباعه وأرنا الباطل باطلا وارزقنا اجتنابه ربنا زدنا علما. تو یہ مسئلہ چل رہا ہے کہ نبی علیہ الصلوۃ والسلام کے گھر میں جو لوگ وقت سے پہلے آ جایا کرتے تھے اور کھانے کے انتظار میں بیٹھے رہتے تھے اور اٹھ کر کے نہیں جاتے تھے, تو ان کو اللہ تعالیٰ تاکید فرماتے ہیں کہ نبی علیہ الصلوۃ والسلام کو اس سے ایزا پہنچتی ہے, تو تم اس کا خاص خیال رکھا کرو ورنہ تمہیں اس کا عذاب ہوگا, تمہیں گناہ ہوگا اس کا. تو تین آداب بیان فرمائے تھے کہ ایک تو بغیر اجازت کے آؤ نہیں, دوسرا یہ کہ انتظار میں بیٹھے نہیں رہو, اور تیسرا کہ جب کھانا ختم ہو جائے تو اس کے بعد وہاں سے منتشر ہو جاؤ. تو اس کے جو اسباب نزول تھے ان کے تحت ہم نے تین واقعات پڑھے تھے کل, تو وہیں سے شروع کرتے ہیں کہ حضرت انس رضی اللہ عنہ نے یہ واقعہ نقل کر کے فرمایا کہ میں ان آیات کے نزول میں سب سے زیادہ قریب ہوں کہ میرے سامنے ہی نازل ہوئی ہیں, گھر کے خادم تھے, خادم کے طور پر تھے. ان کی والدہ نے نبی علیہ صلی اللہ علیہ وسلم کے حوالے کر دیا تھا ان کو, یہ وہی صحابی ہیں جو کہ 10 سال تک نبی علیہ صلی اللہ علیہ وسلم کی خدمت میں رہے تھے. آیات حجاب کے نزول کے اسباب میں یہ تین واقعات روایات حدیث میں مذکور ہیں, ان میں کوئی تعارض نہیں. ہو سکتا ہے کہ تینوں واقعات کا مجموعہ ہی ان آیات کے نزول کا سبب بنا ہو. تیسرا حکم ازواج مطہرات رضی اللہ تعالی عنہن کا, حضرت صلی اللہ علیہ وسلم کی وفات کے بعد کسی سے نکاح جائز نہیں. وما کان لکم ان تؤذوا رسول اللہ ولا ان تنکحوا ازواجہ من بعدہ ابدا. اس کے پہلے جملے میں تو عام الفاظ میں ایسے ہر قول و فعل کو حرام کر دیا گیا جس سے رسول اللہ صلی اللہ علیہ وسلم کو ایذا اور تکلیف پہنچے, اس کے بعد یہ حکم دیا گیا کہ آپ صلی اللہ علیہ وسلم کی ازواج مطہرات سے آپ کی وفات کے بعد کسی کا نکاح حلال نہیں. تو یہاں بڑا ایک دلچسپ مسئلہ لکھا ہے کہ کیوں ایسا تھا. آیت مذکورہ میں اوپر جتنے احکام آئے ہیں ان میں اگرچہ خطاب رسول اللہ صلی اللہ علیہ وسلم اور آپ صلی اللہ علیہ وسلم کی ازواج مطہرات کو ہوا ہے, مگر حکم عام ہے, ساری امت کے لیے ہے, بجز اس آخری حکم کے کہ عام امت کے لیے قانون یہ ہے کہ شوہر کی وفات کے بعد جب عدت گزر جائے تو اس کی بیوی دوسرے آدمی سے نکاح کر سکتی ہے. ازواج مطہرات کے لیے یہ خصوصی حکم ہے کہ وہ آپ صلی اللہ علیہ وسلم کی وفات کے بعد کسی سے نکاح نہیں کر سکتی. اس کی وجہ یہ بھی ہو سکتی ہے کہ وہ بنص قرآن امہات المومنین ہیں, جیسے ہم نے پڑھ لیا کہ امہات المومنین ہیں وہ, اور اگرچہ ان کے امہات ہونے کا اثر ان کی اولاد روحانی پر نہیں پڑتا کہ وہ سب بہن بھائی ہو کر باہم نکاح نہ کر سکیں. لیکن کیسا نقطہ, کوئی عام آدمی اس کی طرف سوچے نا کہ بھئی اگر وہ ماں ہیں تو پھر ان کے سارے بچے جو ہیں واپس میں بہن بھائی ہوئے, اور بہن بھائیوں کے درمیان تو نکاح نہیں ہو سکتا. تو وہ اس قسم کی ماں نہیں ہے, ٹھیک ہے, بلکہ ان کی اپنی ذات کی حد تک امتناع نکاح کا حکم دیا گیا, ٹھیک ہے, کہ ماں کا نکاح کسی اولاد سے نہیں ہو سکتا, بچوں کا نکاح ہو سکتا ہے. یہ بچے جو ہیں وہ جسمانی بچے نہیں ہیں بلکہ یہ روحانی بچے ہیں, اور ان کے ساتھ اللہ تعالیٰ کا ڈفرنٹ اصول ہے, بھائی اللہ کی مرضی, رائٹ, اللہ تعالیٰ جیسے کہیں. یہ بھی کہا جا سکتا ہے کہ رسول صلی اللہ علیہ وسلم اپنی قبر شریف میں زندہ ہیں. آپ صلی اللہ علیہ وسلم کی وفات کا درجہ ایسا ہے جیسا کوئی زندہ شوہر گھر سے غائب ہو, اسی لیے آپ صلی اللہ علیہ وسلم کی میراث تقسیم نہیں ہوئی. ٹھیک ہے, نبی علیہ الصلوۃ والسلام کی جو کچھ بھی آپ صلی اللہ علیہ وسلم کے پاس ملکیت میں تھا, خصوصاً جو خیبر کے باغ تھے, ٹھیک ہے, وہ نبی علیہ الصلوۃ والسلام کی عفق والی پراپرٹی تھی جو کہ مال غنیمت میں نبی علیہ الصلوۃ والسلام کو ملا تھا, ٹھیک ہے, تو عفق والے جو باغ تھے تو وہ حضرت فاطمہ رضی اللہ تعالیٰ عنہ کو نہیں ملے, ٹھیک ہے, حالانکہ وہ آپ صلی اللہ علیہ وسلم کی واحد یعنی وارث تھی, ان کو نہیں ملے بلکہ وہ مال غنیمت میں ڈال دیے گئے, مال غنیمت میں منتقل کر دیے گئے, یعنی مسلمانوں کی ہی فلاح و بہبود کے لیے وہ استعمال ہوتے رہے. ٹھیک ہے, تو کسی کو میراث میں آپ صلی اللہ علیہ وسلم کی چیزیں نہیں ملیں. इसी बिना पर आप सोचें, अच्छा इसी बात को शिया जो है ना वो इस्तेमाल करते हैं कि भाई फातिमा रज़ी अल्लाह अन्हा को यानी वो जन्नत की औरतों की सरदार तो हैं, लेकिन वो आलिमा सबसे बड़ी तो नहीं थी ना। ठीक है, आलिमा होना एक अलग चीज होता है और जन्नती औरत की सरदार होना एक अलग चीज होता है। वो बेशक जन्नती औरत की सरदार औरतों की सरदार है, लेकिन अबू बकर सिद्दीक रज़ी अल्लाह अन्हों से बढ़ करके दीन का इल्म रखने वाली नहीं थी। ठीक है, तो इस वजह से वो पहुंच गई थी अबू बकर सिद्दीक रज़ी अल्लाह अन्हों के पास कि भाई मेरे वालिद साहब की जो मीरास है वो मुझे क्यों नहीं मिली। ठीक है, अब वो जाहिर है थी तो कम्प्लीटली जाहिदा, जन्नती औरत की सरदार कोई ऐसे तो नहीं बन जाता ना, कम्प्लीट जोहद वाली थी। तो वो एन मुमकिन है कि वो जो बाग लेकर के वो सारा सारा अल्लाह की राह में सदका कर देते। ठीक है, इस वजह से उनको बाग चाहिए था, इसलिए नहीं कि वो बाग जो है वो कोई उससे कोई दुनियावी नफा और कोई अमीर कबीर बन जाना चाहती थी। ठीक है ना, लेकिन बाग लेने का मकसद जो है वो अल्लाह की रजा भी तो हो सकता है ना। तो वो पहुंच गई अबू बकर सिद्दीक रज़ी अल्लाह अन्हु के पास कि जी मेरा बाग। तो अबू बकर सिद्दीक रज़ी अल्लाह अन्हु ने क्या जवाब दिया कि जी नबियों की मीरास तकसीम नहीं होती। ठीक है, तो वो अब कुछ नहीं छोड़ करके जाते अपनी विरासत के अंदर, तो उनकी विरासत जो होती है वो तो इल्म होता है। ठीक है, तो इस बात को फिर शिया जो है वो अबू बकर सिद्दीक रज़ी अल्लाह अन्हु के खिलाफ इस्तेमाल फरमाते हैं। ठीक है, कि उन्होंने हजरत फातिमा रज़ी अल्लाह अन्हा से जो है वो दुश्मनी करी और उनको नाराज किया और उनकी बात नहीं मानी और उनको उनका हक नहीं दिया, बनाना फलाना ढमकाना। ठीक है, तो वही बात यहाँ पे लिख रहे हैं कि मीरास तकसीम नहीं हुई। इसी बिना पर आप की अजवाज का वो हाल नहीं जो आम शोहरों की वफात पर उनकी अजवाज का होता है। यह हिकमत भी है कि शरी कायदे से जन्नत में हर औरत अपने आखिरी शोहर के साथ रहेगी, यानी जिसकी एक से ज्यादा मर्दों से निकाह हुआ था तो वो आखिरी के साथ जन्नत में होगी। हजरत हुज़ैफ़ा रज़ी अल्लाह अन्हु ने अपनी जौजा को वसीयत फरमाई थी कि अगर तुम जन्नत में मेरी बीवी रहो यानी मेरी बीवी रहना चाहो तो मेरे बाद कोई दूसरा निकाह न करना, क्योंकि जन्नत में औरत अपनी अपने आखिरी शौहर को मिलेगी। ठीक है, सुना होगा कहीं उन्होंने नबी सल्लल्लाहु अलैहि वसल्लम से कि भाई ऐसा होगा जन्नत के अंदर। तो जाहिर है अपनी तरफ से तो नहीं कह सकते थे ना, नबी सल्लल्लाहु से किसी मौके पर सुना होगा, लेकिन इस हदीस के अंदर उन्होंने ये अल्फाज कहे नहीं कि मैंने नबी सल्लल्लाहु से सुना है कि जन्नत के अंदर औरत अपनी आखिरी शौहर को मिलेगी। तो इस वजह से ये यानी हदीस मरफू नहीं बनी, नबी सल्लल्लाहु ने फरमाया ऐसा नहीं हुआ इसके अंदर। ठीक है, लेकिन सहाबा से हमारा अकीदा और हमारा गुमान यही है कि उन्होंने नबी सल्लल्लाहु से सीख करके आगे बातें बताई हैं। इसलिए अजवाज मुताहरात को जो शर्फ अब ताला ने दुनिया में आप सल्लल्लाहु अलैहि वसल्लम की जौजियत का अता फरमाया है, उसको आखिरत और जन्नत में भी बाकी रखने के लिए उनका निकाह किसी दूसरे से हराम कर दिया गया, वरना तो फिर वो दूसरे की मनकुहा के तौर पर जन्नत में उठेंगी। इसके अलावा तबी तौर पर कोई शोहर इसको पसंद नहीं करता कि उसकी बीवी दूसरे के निकाह में जाए। ठीक है, जब भी अल्लाह ताला ने मर्दों के लिए एक से ज्यादा औरतें तो हलाल करी हैं लेकिन औरत के लिए एक से ज्यादा मर्द हलाल नहीं किया, अल्लाह ताला ने तबीयतें मुख्तलिफ बनाई हैं। ठीक है, तो ये कोई वो नहीं है कि ये यानी मर्द जो है वो कोई अपने तौर पर ये काम करते हैं और औरत जो है वो अपने तौर पर बाहया होती है, बल्कि अल्लाह ताला ने हया डाली है औरत के अंदर इस वजह से वो बाहया होती है, और अल्लाह ताला ने गैरत डाली है मर्द के अंदर इस वजह से वो बागैरत होता है, अनलेस के वो अपनी फितरत को मस्क कर ले। मस्क करने के बाद फिर वो बेगैरत हो जाता है और वो बेहया हो जाती है, वो अलग बात है मस्क करने के बाद, लेकिन उसूल यही है। तो इस तबी ख्वाहिश का पूरा करना आम लोगों के लिए शरण जरूरी नहीं है। ठीक है, तो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की इस तबी ख्वाहिश का भी हक ताला ने एहतराम फरमाया, यह आप सल्लल्लाहु अलैहि वसल्लम का खसूसी एजाज है। मसला इस पर तो उम्मत का इत्तेफाक है कि जो अजवाज मुतहरात रज़ियल्लाहु तआला अन्हा अनहुन्ना रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की वफात तक आप के हरम में रहीं उन सब का यही हुक्म है, लेकिन जिनको आप सल्लल्लाहु अलैहि वसल्लम ने तलाक दे दी या किसी दूसरी वजह से वो आप की जौजियत से अलहदा हो गई उनके बारे में फुकहाए उम्मत के मुख्तलिफ अकवाल हैं जिनको कुर्तुबी ने तफसील से लिखा है। ठीक है, ऐसे भी अजवाज थी जो कि तलाक दे दी थी या वो किसी और वजह से अलहदा हो गई थी। ان ذالکم کان عند اللہ عظیم، یعنی رسول اللہ صلی اللہ علیہ وسلم کو کسی طرح سے ایذا و تکلیف پہنچانا یا آپ صلی اللہ علیہ وسلم کی وفات کے بعد آپ صلی اللہ علیہ وسلم کی ازواج سے نکاح کرنا اللہ تعالیٰ کے نزدیک بڑا گناہ ہے۔ ٹھیک ہے، ان تبدو شیئن او تخفوہ فان اللہ کان بکل شیئن علیما۔ آخر آیت میں پھر اس مضمون کو دہرایا گیا کہ اللہ تعالیٰ دلوں کے ارادوں اور خیالات سے بھی واقف ہے، تم کسی چیز کو چھپاؤ یا ظاہر کرو اللہ تعالیٰ کے سامنے سب ظاہر ہی ہیں، سب ظاہر ہی ہے۔ اس میں تاکید ہے کہ مذکور صدر احکام میں کسی قسم کا شک و شبہ یا وسوسہ دل میں پیدا نہ ہونے دے، اور احکام مذکورہ کی مخالفت سے بچنے کا پورا اہتمام کریں۔ آیت مذکورہ میں تین احکام بیان کیے گئے ہیں، ان میں عورتوں کے پردے کا مسئلہ کئی وجہ سے تفصیل طلب ہے، اس لیے بقدر ضرورت لکھا جاتا ہے۔ ٹھیک ہے، تو احکام حجاب اب یہاں پر انہوں نے بہت تفصیل سے بیان فرمائے جو کہ اب ہم شروع کرنے والے ہیں۔ انسداد فواحش کا اسلامی نظام، ٹھیک ہے، یعنی جو معاشرے کے اندر یعنی فحاشی اور عریانیت جس کو کہتے ہیں، تو اس کے انسداد، انسداد کا لفظ کہاں سے نکلا؟ سد یا سدو، بلکہ انسدا یونسدو، نہیں یہ اسے بھی نہیں بنتا، انسدادن کون تو باب بنائے گا، خیر سدا یا سدو تو ہے نا، سدا یا سدو سدن، تو اسی سے انسدادن ایک مصدر بنا، باب انفعال سے، انسدا یونسدو انس، باب انفعال، رائٹ۔ تو اس کا مطلب ہوتا ہے بند کرنا، ٹھیک ہے، جیسے ہم اردو میں کہتے ہیں سد باب، سد باب یعنی دروازے کو بند کرنا، کسی کام کا سد باب کرنا کا مطلب یہی ہوتا ہے کہ اس کے دروازے کو بند کر دیا جائے، یعنی اب اس کے اندر آپ داخل ہی نہ ہو سکے یا وہ دروازہ آپ کھل ہی نہ سکے، وہ کام ہو ہی نہ سکے، تو یہی مطلب ہے۔ انسداد فواحش یعنی فواحش کے دروازے کو ہی بند کر دینا، کھول کر کے اندر جانا ہی نہیں۔ فرماتے ہیں کہ فواحش، بدکاری، زنا اور اس کے مقدمات دنیا کی ان مہلک برائیوں میں سے ہے جن کے مہلک اثرات صرف اشخاص اور افراد کو نہیں بلکہ قبائل اور خاندانوں کو اور بعض اوقات بڑے بڑے ملکوں کو تباہ کر دیتے ہیں۔ اس وقت دنیا میں جتنے قتل و غارت گری کے واقعات پائے جاتے ہیں، اگر صحیح تحقیق کی جائے تو اکثر واقعات کے پس منظر میں کوئی عورت اور شہوانی جذبات کا جال نظر آئے گا، جیسے کہ وہ حدیث مبارکہ ہے جس کا مفہوم ہے کہ عورت شیطان کے جالوں میں سے، شیطان کا جال ہے۔ ٹھیک ہے، شیطان کا جال ہے کہ کیا مطلب کہ شیطان اس کو یوز کرتا ہے کسی کو پھنسانے کے لیے، ٹھیک ہے، بیکاز جال کو یوز کیا جاتا ہے کسی کو پھنسانے کے لیے۔ تو اب جس طریقے سے، اچھا اب جال جو ہے اٹ سیلف نیٹ، ٹھیک ہے، یہ اٹ سیلف تو کوئی یعنی ذی شعور چیز نہیں ہوتا، ٹھیک ہے، تو چونکہ جال ذی شعور چیز نہیں ہوتا تو اس وجہ سے یہ بات اصولی طور پر کہی جا سکتی ہے کہ جی آپ کسی جال کو استعمال کرتے ہیں کسی چیز کو پھنسانے کے لیے، تو اس کے اندر قصور کس کا ہوتا ہے؟ قصور جو ہے دو چیزوں کا، دو کا ہوتا ہے، ایک ہوتا ہے کہ جو پھنسانے کے لیے جال پھینکتا ہے اس کا قصور ہوتا ہے، اور دوسرا کس کا قصور ہوتا ہے کہ جو کہ غفلت برتتا ہے اور جال میں پھنس جاتا ہے۔ ٹھیک ہے، تو دو قصوروار ہوئے، ایک زیادہ بڑا قصوروار ہوا یعنی جو جال پھینکتا ہے، اور دوسرا جو ہے وہ تھوڑا کم درجے کا قصوروار ہوا یعنی وہ غافل تھا کہ جال میں پھنس گیا۔ ٹھیک ہے نا، جیسے کہ ایون پرندوں کے بارے میں آتا ہے کہ جو پرندہ اللہ کے ذکر سے تھوڑی دیر کے لیے غافل ہو جاتا ہے نا، وہ شکاری کا شکار ہو جاتا ہے۔ ٹھیک ہے، تو جس طرح پرندہ غافل ہونے کی وجہ سے شکار ہوتا ہے، جس طرح سے مچھلی غافل ہونے کی وجہ سے وہ جو مچھرا ہوتا ہے اس کے جال میں پھنس جاتی ہے، اسی طریقے سے انسان بھی جو ہے وہ اپنی غفلت کی وجہ سے شیطان کے جال میں پھنس جاتا ہے۔ ٹھیک ہے، یہاں پر مرد کہلائے گا۔ اچھا، تو پھنسانے والا اور پھنسنے والا یہ دونوں قصوروار ہوتے ہیں، جال کو کوئی قصوروار نہیں ٹھہراتا کہ بھئی جال کا قصور ہے یہ، ٹھیک ہے نا، لیکن چونکہ جب بات انسان کی ہو رہی ہے تو اب انسان جو ہے وہ تو ذی شعور ہے نا، تو انسان جو ہے اس کو بھی اللہ تعالیٰ نے اختیار دیا، تو اپنے آپ کو شیطان کے جال کے طور پر استعمال کرنے کی شیطان کو اجازت دینا، ٹھیک ہے نا؟ یہ کپڑے کا بنا ہوا جال، رسیوں کا بنا ہوا جال یہ کام نہیں کر سکتا کیونکہ اس کے پاس عقل نہیں ہے، لیکن جو عقل شعور رکھنے والی عورت ہوتی ہے وہ چونکہ ذی شعور ہوتی ہے، تو جب شیطان اس کو بطور جال کے استعمال کرتا ہے نا، تو اس کے اندر پھر اس عورت کا بھی قصور شامل ہو جاتا ہے، ٹھیک ہے نا؟ تو صرف جال پھینکنے والے شیطان کا قصور نہیں ہوتا اور جال میں پھنسنے والے مرد کا قصور نہیں ہوتا، ان دونوں کا تو قصور ہوتا ہی ہے، لیکن جو عورت اپنے آپ کو بطور جال کے استعمال کرنے کی اجازت دیتی ہے شیطان کو، اس کا بھی قصور ہوتا ہے، ٹھیک ہے؟ تو جو مثال استعمال کری گئی یا جو جو انالوجی استعمال کی گئی، اس انالوجی میں دو قصوروار ہوتے ہیں، لیکن جس کے لیے وہ انالوجی استعمال کی گئی، ٹھیک ہے، انسانوں کے یعنی انسان اور جن والے اس سیناریو کے اندر، تو اس سیناریو کے اندر تینوں قصوروار ہوتے ہیں، ٹھیک ہے نا؟ پھنسنے والا بھی، پھنسانے والا بھی، اور جو بطور سبب کے استعمال ہو رہی ہے وہ بھی، ٹھیک ہے؟ تو اس وجہ سے جو حضرت نے لکھا ہے نا، تو یہ اینٹی ویمن قسم کی کوئی سٹیٹمنٹ نہیں دی جا سکتی، کیونکہ اس کے اندر عورت کا بھی عمل دخل ہوتا ہے، اگرچہ کہ عورت از ناٹ دی اونلی ون ریسپانسیبل، ٹھیک ہے؟ پس منظر میں لکھا ہے نا، پس منظر میں یعنی بیک گراؤنڈ میں کسی نہ کسی شکل میں، کسی نہ کسی درجے میں عورت بھی جو ہوتی ہے نا وہ اس میں نظر آتی ہے، آپ کو ملے گی، اور شہوانی جذبات جو ہیں، یہ جو مرد ہوتا ہے تو اس کے شہوانی جذبات جو ہیں وہ بھڑکتے ہیں، اور اس میں اس کا نفس شامل ہوتا ہے اور شیطان شامل ہوتا ہے، یہ گویا کہ ایک ایکویشن ہے جس میں تین پارٹیسپنٹس ہوتے ہیں اس پکچر کے اندر، اس ڈرامے کے اندر تین پارٹیسپنٹس ہوتے ہیں، یہی وجہ ہے کہ جب سے دنیا پیدا ہوئی ہے اس میں کوئی قوم، کوئی مذہب، کوئی خطہ ایسا نہیں جو اس کی برائی اور مہلک عیب ہونے پر متفق نہ ہو، مہلک عیب ہونے پر متفق نہ ہو، یعنی ہلاک کر دینے والا عیب، ٹھیک ہے؟ اچھا، یہ ہر دور ہر زمانے میں اس طرح کے یہی معاملہ چلتا آ رہا ہے، بلکہ ایون جو پہلا تنازع ہوا تھا حابیل اور قابیل کے درمیان، تو اس کی بنیاد بھی تو ایک عورت ہی بنی تھی، اب اس کے اندر اس عورت کا کتنا قصور تھا اس کا کوئی تذکرہ ہے نہیں، ٹھیک ہے کہ بھئی وہ خود بیکاز حجاب کے احکامات اس وقت آئے نہیں تھے، اور وہ نبی حضرت آدم علیہ السلام کی براہ راست بیٹی ہی تھی جو کہ بظاہر اس تنازع کا سبب بنی تھی، تو چونکہ ہمارے پاس تفصیل نہیں ہے اس وجہ سے ہم قصور کا تو کوئی بات نہیں کر سکتے، لیکن وجہ تو بنی تھی نا ایک عورت، ٹھیک ہے نا، اپنے اختیار سے بنی ہو یا اپنے اختیار کے بغیر بنی ہو، لیکن وجہ تو عورت ہی بنی تھی وہاں پر۔ دنیا کہ اس آخری دور میں یورپین اقوام نے اپنی مذہبی حدود اور قدیم و قوی روایات سب کو توڑ کر، اگرچہ زنا کو اپنی ذات میں کوئی جرم ہی نہیں رکھا، اور تمدن و معاشرت کو ایسے سانچوں میں ڈھال دیا ہے جن میں ہر قدم پر جنسی انارکی، انارکی کا مطلب فساد، ٹھیک ہے، بالکل ہی آرڈر سے ان آرڈرلینس جس کو کہتے ہیں انارکی، جنسی انارکی اور فواحش کو دعوت عام ہے، مگر ان کے ثمرات و نتائج کو وہ بھی جرائم سے خارج نہ کر سکتے، یعنی یہ جو انہوں نے کھلی چھوٹ دی ہوئی ہے، بلکہ اس کو پروموٹ کرتے ہیں، خالی چھوٹ نہیں دی ہوئی بلکہ وہ اس کلچر کو باقاعدہ اپنے حکومتی سطح کے اوپر پروموٹ کرتے ہیں، ٹھیک ہے، جیسے کہ اپنے تعلیمی نظام کے اندر ان باتوں کو شامل کرتے ہیں، اور اپنے میڈیا کے اندر ان چیزوں کو پروموٹ کرتے ہیں اخباروں کے ذریعے سے، اور ٹھیک ہے، تو اس کے نتیجے میں جو جرائم پیدا ہوتے ہیں نا، جو کہ اس کے ثمرات اور نتائج ہوتے ہیں، تو ان کو وہ ایون ان کا جو لیگل سسٹم ہے وہ بھی ان کو جرائم کہتا ہے، ٹھیک ہے، یعنی کانسیکوینسز کو تو جرائم کہتا ہے لیکن جو اس کے کازز بنتے ہیں ان کازز کو جرائم نہیں کہتا۔ عصمت فروشی، ٹھیک ہے، پروسٹیٹیوشن جس کو کہتے ہیں، زنا بالجبر جس کو ریپ کہتے ہیں، منظر عام پر فحش فوہش حرکات کو تعزیری جرم قرار دینا پڑا۔ منظر عام پر فوہش حرکات، یہ کہتے ہیں کہ جی آپ یہ کام جو ہے نا وہ اپنے چار دیواری کے اندر جتنا چاہیں کریں، لیکن آپ یہ کام جو ہے وہ سڑک کے اوپر نہ کریں، آپ یہ کام جو ہے وہ فلانے ٹی وی چینل کے اوپر نہ کریں، ہاں کسی دوسرے ٹی وی چینل پہ کر سکتے ہیں لیکن ایسے ٹی وی چینل پہ نہ کریں۔ اب اس قسم کی جو وہ پابندیاں لگاتے ہیں تو یعنی ظاہر ہے ٹوٹلی سینس لیس قسم کی پابندی ہوتی ہے، تو لیکن لگانی پڑتی ہے ان کو، ٹھیک ہے نا۔ تو ان تین چیزوں کو، وہ بھی پروسٹیٹیوشن، ریپ اور اس قسم کے جو انڈیسنٹ ایکسپوجر جن کو وہ لگ جاتے ہیں، تو اس کو تعزیری جرم، یعنی اس کے اوپر وہ قصاص تو نہیں لیتے، کسی کو قتل نہیں کر دیتے، کسی کو جو ہے وہ رجم کی سزا نہیں دیتے، ٹھیک ہے، کسی کو کوڑے لگانے کی سزا نہیں دیتے، لیکن جرمانہ ضرور لگاتے ہیں۔ تعزیری جرم حکومت نے جو اپنی طور پر سیٹ کیا ہوا ہوتا ہے اس کو تعزیری جرم کہتے ہیں، ٹھیک ہے، تعزیری سزائیں کہتے ہیں حکومت کی طرف سے جو سیٹ کی ہوئی ہوتی ہے، ٹھیک ہے۔ تو تعزیری جرم انہوں نے ان تین چیزوں کو قرار دیا ہوا ہے، جس کی مثال کتنی پیاری انہوں نے مثال دی ہے کہ جس کی مثال اس کے سوا کچھ نہیں کہ کوئی شخص آگ لگانے کے لیے سوختہ کا ذخیرہ جمع کرے۔ سوختہ کا مطلب کیا ہوتا ہے؟ سوکھی لکڑیاں، کیونکہ سوکھی لکڑیاں جو ہوتی ہیں وہ بہت تیزی سے آگ پکڑتی ہیں، ٹھیک ہے، تو سوکھی لکڑیوں کا ذخیرہ جمع کرے، پھر اس پر تیل چھڑکے، پھر اس میں آگ بھی لگائے، اور جب اس کے شعلے بھڑکنے لگیں تو ان شعلوں پر پابندی لگانے اور روکنے کی فکر کریں، ٹھیک ہے، کہ بھئی یہ شعلے جو ہے نا وہ 3 سینٹی میٹر سے زیادہ اونچے نہیں ہونے چاہیے، ٹھیک ہے نا۔ اب یہ پابندی لگا رہے ہیں شعلوں کے اوپر، ٹھیک ہے بھائی، یہ کس قسم کی پابندی ہے؟ یہ شعلے تو شعلوں کی تو یعنی مزاج ہی ایسا ہوتا ہے کہ وہ بھڑکتے ہیں، تو آپ ان کے اوپر 3 سینٹی میٹر کی جو پابندی لگا رہے ہیں تو اس کو کیا کہا جائے گا؟ صرف بے وقوفی کہا جائے گا، یا اس کو کہا جائے گا جی تماشا بنا رہے ہیں آپ، کچھ آپ بس ایک مذاق کیا ہوا ہے آپ نے، ٹھیک ہے نا۔ تو بالکل یہی معاملہ ہے ان کا، ٹھیک ہے، یا یہ کہ کوئی ہنڈیا پکانے کے لیے اس کے نیچے آگ جلائے، پھر اس کے ابال اور جوش کو روکنا چاہے کہ بھئی ہنڈیے کے اندر ابال نہیں آنا چاہیے، جوش نہیں آنا چاہیے، ٹھیک ہے، تو بھئی آگ لگائی تھی تو جوش تو آئے گا، ٹھیک ہے۔ بالکل یہی مثال جو ہے نا ان کافروں کے ہر کام کے اندر یہی مثال چلتی ہے، یہی مثالیں چلتی ہیں، اور یہی کام جو ہمارے یہاں آ کر کے کرتے ہیں تو ہمارے لیے تو یہ اور بھی زیادہ برا ہوتا ہے، کیونکہ ان کافروں کے پاس تو نہ نبی علیہ الصلوۃ والسلام موجود ہیں، ٹھیک ہے، ان کی سیرت، ان کی سنت موجود نہیں ہے، اللہ کا قرآن موجود نہیں ہے، تو وہ اگر ایسی بیوقوفی کی حرکتیں کریں تو بھئی بات تھوڑی سمجھ میں آتی ہے کہ بھئی ان کے پاس تو قرآن اور نبی علیہ الصلوۃ والسلام نہیں ہے، لیکن ہم اگر یہ والی بیوقوفی کی حرکتیں ان سے مانگ مانگ کر کے کرنا شروع کر دیں تو ہمارے لیے تو اور بھی زیادہ، جب ہی ہماری پٹائی پھر اسی دنیا میں ہونی شروع ہو جاتی ہے، ٹھیک ہے، کیونکہ ہم اللہ کے قرآن کو چھوڑ کر کے، نبی علیہ الصلوۃ والسلام کی سنت اور سیرت کو چھوڑ کر کے ان کے طور طریقوں کو اپناتے ہیں تو پھر ہماری پٹائی یہیں سے شروع ہو جاتی ہے، ٹھیک ہے نا، ان کی تو بعد میں جا کے پٹائی ہوگی، ہماری ادھر ہی سے شروع ہو جاتی ہے، لیکن پٹائی دونوں کی ہونی ہوتی ہے، ٹھیک ہے۔ تو اس کے خلاف اسلام نے جن چیزوں کو جرائم اور انسانیت کے لیے مضر قرار دے کر قابل سزا جرم کہا ہے، ان کے مقدمات پر بھی پابندی عائد کی ہے۔ یہ بڑا اہم پوائنٹ ہے جو حضرت نے بہت پیارے انداز میں یہاں پر سکھایا سمجھایا ہے۔ مقدمات وہ چیزیں ہوتی ہیں جو کہ پہلے آتی ہیں، ٹھیک ہے نا، اور اصل کتاب بعد میں آتی ہے، مقدمہ کتاب کتاب کے شروع میں ہوتا ہے، لیکن وہ اصل کتاب نہیں ہوتا، اصل کتاب تو پیچھے آ رہی ہوتی ہے، ٹھیک ہے۔ تو دین اسلام نے مقدمے پر بھی پابندی لگائی ہے، فحاشی اور عریانی کے، یعنی جو بگنر، جو انیشل چیزیں ہوتی ہیں جو کہ جو لیڈ کرتی ہیں ان چیزوں کو، ان پر بھی دین اسلام نے پابندیاں کر دی ہیں اور ان کو ممنوع قرار دیا ہے۔ اس معاملے میں مقصود اصلی زنا اور بدکاری سے بچانا تھا تو اس کو نظر نیچی رکھنے کے قانون سے شروع کیا، ٹھیک ہے، یا کہ قل للمؤمنین یغضوا من ابصارہم وقل للمؤمنات یغضضن من ابصارہن، نظر نیچی رکھو تم دونوں کے دونوں، مرد بھی اور عورتیں بھی، عورتوں مردوں کے بے محابہ اختلاط کو روکا، ٹھیک ہے، جیسے کہ سورہ عذابی کی حجاب کی آیات کے اندر کہ میو ورا حجاب، اور سورہ نور کی آیات، رائٹ، تو بے محابہ یعنی بلا ضرورت اختلاط کو روکا۔ یہ جو مکس سکولز ہوتے ہیں جن کے اندر ہم بڑے شوق سے اپنے بچوں کو بھیجتے ہیں، نا، یہاں سے تو ساری چیزیں جنم لیتی ہیں، اور گھروں کے اندر جو بے پردگی کا معاملہ کرتے ہیں جی کزن سے پردہ نہیں ہوتا،
और फलाने से पर्दा नहीं होता, और ये नहीं होता वो हर्ज ही क्या है, और इतना भी मौलवी बनने की जरूरत नहीं है, इस किस्म के जो डायलॉग्स हमारे घरों में बोले जाते हैं, तो यहीं से तो बात शुरू होती है। ठीक है, तो इसको कुरान ने यानी शरीयत ने इसको रोक दिया है। औरतों को घरों की चार दीवारी में महदूद रखने की हिदायत की है, और जरूरत के वक्त बाहर निकलने के लिए भी बुरका या लंबी चादर से पूरा बदन छुपा कर निकलने, हत्ता के सड़क के किनारे चलने की हिदायत की है। ठीक है, यानी इतरा करके बीच में भी जो है ना वो ना चलो। ठीक है, खुशबू लगाकर या बजने वाला जेवर पहनकर निकलने की मुमानियत की है। ठीक है, तो ये सारी चीजें जो है ये जिना नहीं है, घर से बाहर निकलना निकलना जिना नहीं होता, लेकिन ये मुकदमात जिना बन सकता है, तफसील आगे आएगी। ठीक है, तो अब ये जो कल्चर है या ये जो एजुकेशन सिस्टम है ये क्या कहता है कि भाई बंद करके रख दिया है, और मर्दों को जो है वो खुली छुट्टी दी हुई है, और भाई मर्दों को कोई खुली छुट्टी नहीं दी हुई अल्लाह ताला ने। ठीक है ना, मर्दों को अल्लाह ताला ने काम करने के लिए बाहर निकलने का कहा है ताकि वो कमा के लाए, उनको कोई खुली छुट्टी नहीं दी हुई कि जिधर जी चाहे चले जाए और जो जी चाहे करें, नहीं, छुट्टी नहीं दी हुई है। अल्लाह ताला ने हर चीज के ऊपर सजा लगाई है, और कम से कम सजा क्या लगाई है अल्लाह ताला ने, बेइज्जती वाली सजा। ठीक है ना, ताकि कि उनकी इज्जत खराब हो गई अगर वो अल्लाह ताला की नाफरमानी में जगहों पे जाया करेंगे, या नाफरमानी वाले लिबास पहन करके इधर उधर घूमा करेंगे, या अपना वक्त जाया करेंगे करेंगे बाहर निकल करके स्पोर्ट्स के अंदर और एंटरटेनमेंट के अंदर और घूमने फिरने के अंदर, तो कम अज कम उनको जो अजाब होगा वो जलील जिल्लत और रुसवाई का अजाब होगा। ठीक है, जैसा कि हमारे सारे मर्दों को जिल्लत और रुसवाई का अजाब हुआ है। लोग कहते हैं जी नबी अलैहिस्सलाम की बरकत से अजाब नहीं आया, भाई वो जो अजाब नहीं आया ना वो इज्तिमाही अजाब नहीं आया, इनफिरादी अजाब के ऊपर कोई पाबंदी नहीं है, इनफिरादी अजाब आया हुआ है, इनफिरादी अजाब मौजूद है, ऐसा नहीं है कि अजाब नहीं आया हुआ, अजाब आया हुआ है, लेकिन वो चूंकि इनफिरादी है इस वजह से दूसरों को नजर नहीं आ रहा होता, इज्तिमाही होता तो दूसरों को भी नजर आ रहा होता, सबको नजर आ रहा होता। तो अजाब में तो हम हैं सारे के सारे, मानने के लिए तैयार नहीं है बस। तो मर्दों पर भी पाबंदी है, औरतों पर भी पाबंदी है। फिर जो शख्स इन सब हुदूद और कयूद और पाबंदियों के हिसार को फांद कर बाहर निकल जाए, तो उस पर ऐसी सख्त इबरत आमोज सजा जारी की है कि एक मरतबा किसी बदकार पर जारी कर दी जाए तो पूरी कौम को मुकम्मल सबक मिल जाए। ठीक है, तो वो सजा जो जो जिना वाली सजा है वो सारी, तो फिर दूसरी जगहों पर तस्करा, कोड़े लगना ये भी कितनी बड़ी सजा है कि अवाम के सामने कोड़े लगाए जाएंगे, और जो पत्थर मार करके किसी को यानी मार देना, कत्ल कर देना, ठीक है, तो ये सजा जो है ये जिल्लत और रुसवाई के साथ साथ ये शदीद जिस्मानी तकलीफ वाली सजा भी है। अहले यूरोप और उनके मुकल्लदीन ने यानी उनकी तकलीद करने वाले किसको कहते हैं? तकलीद कहते हैं कि किसी की बात मान ली जाए और उससे दलील भी ना पूछी जाए। ठीक है ना, कि भाई आप ये काम क्यों कर रहे हैं या मुझे करने को क्यों कह रहे हैं, ये कहलाता है दलील मांगना। ठीक है, तो मुकल्लिद किसको कहते हैं? जो कि पीछे पीछे चले और दलील भी ना मांगे। तो हम तो इमाम अबू हनीफा की तकलीद करते हैं ना, हमें उनसे दलील मांगने की जरूरत नहीं है क्योंकि वो अल्लाह के वली थे। इमाम शाफी की तकलीद करते हैं, इमाम अहमद की तकलीद करते हैं, राइट, अल्लाह के वली थे। लेकिन जो अहले मगरिब की तकलीद करे और उससे दलील भी ना मांगे, ठीक है ना, तो वो अहले मगरिब की मोहब्बत में वैसे ही गिरफ्तार होता है जैसे एक ईमान वाला इमाम अबू हनीफा रहमतुल्लाह अलैह की मोहब्बत में गिरफ्तार होता है। ठीक है, इसी वजह से तो तकलीद की जाती है, मोहब्बत और एतमाद की वजह से। ठीक है, तो अहले यूरोप और उनके मुकल्लिदीन ने अपनी फहाशी के जवाज में औरतों के पर्दे को औरतों की सेहत और इक्तिसादी और मुआशी हैसियत से मुआशरे के लिए मुजिर साबित करने और बेपर्दा रहने के फवायद पर बहसें की। जैसे मिसाल के तौर पर आज के दौर में खुसूसन आपने सुना होगा अरब मुल्कों के अंदर, सऊदी अरब के अंदर खास तौर पर इस बात को बहुत उछाला जाता है कि जी औरतें चूंकि पर्दे में रहती हैं, घर में रहती हैं और बुर्का पहनती हैं, तो इस वजह से ना उनका वाइटामिन डी सबसे बहुत ज्यादा लो हो जाता है, राइट, वाइटामिन डी, क्योंकि वाइटामिन डी जो है वो धूप से बनता है। ठीक है, और धूप तो उस वक्त लगेगी ना जब वो घर से बाहर निकलेंगी, और जब वो काला बुर्का नहीं पहनेंगी तब धूप लगेगी उनको, राइट। तो काला बुर्का और घर की चार दीवारी, इसकी वजह से उनकी सेहत खराब हो रही है, ठीक है ना। ये बदबخت इंसान कितने जलील है कि ये इस बात को गोल कर जाते हैं कि विटामिन डी जो लो है ना, ये सिर्फ औरतों का लो नहीं है, ये मर्दों का भी लो है। ये सिर्फ औरतों का लो नहीं है, ये मर्दों का भी लो है। लेकिन चूंकि उनके जो मजमूम मकासद हैं वो झूठ बोल करके ही पूरे हो सकते हैं, या आधे आधे सच को छुपा करके बाकी आधा सच दिखा करके उनके मजमूम मकासद पूरे हो सकते हैं। तो इस वजह से ना वो सिर्फ औरतों की वाइटामिन डी के लोअर होने का बात की बात करते हैं, मर्दों के वाइटामिन डी के लो होने की बात नहीं करते, ठीक है ना, क्योंकि उन्होंने अपना मकसद पूरा करना होता है ना। तो यही कह रहे हैं कि जी औरतों की सेहत, जी सेहत खराब होती है उनकी, विटामिन डी लो हो जाता है, या उनके जो है वो उनका कैल्शियम जो है वो बिल्ड नहीं हो पाता है क्योंकि वो पर्दा करती है, राइट। तो ये सारे के सारे ना इन शैतानों की हरकतें हैं। इक्तसादी के भी औरतें जो है वो उनके ऊपर उनके पास पावर नहीं आती, पावर नहीं होगी क्योंकि उनके पास पैसे नहीं होते, तो इस वजह से उनके पास पावर नहीं होती है, ठीक है ना। तो पावर किस काम, मतलब कौन सी वाली पावर की बात कर रहे हैं। और ये भी तो देखे ना, जिनके पास पावर आ जाती है तो वो उनका क्या होता है इक्तिसादी मामला का, मुआशी हैसियत से। अब सबको निकाल दिए, अब आप जाएं वहां पे जहां पर के वो स्पेयर पार्ट्स मिलने वाली दुकानें नहीं होती, स्पेयर पार्ट्स जहाँ पर गाड़ियों के स्पेयर पार्ट्स मिल रहे हैं और घड़ों की जो है वो यानी घरों की जो फिटिंग्स की चीजें मिलती हैं जिन मार्केटों में, तो उन मार्केट्स को समझा जाता था कि जी उन जगहों पर औरतों का क्या काम। ये तो ऐसे जरा टफ किस्म की लेबर वाली जगह होती हैं कि जहां पर जो मर्दों का ही काम होता है खाली। अब जरा जाकर के देखें वो सारी मार्केटें जो है ना वो औरतों से भरी हुई, औरत सेल्समैन है वहां पर सारी की सारी, ठीक है। तो औरत को यही यही यानी रह गया। एक एक दफा या जिस बताते हैं लोगों को, साथियों से बात होती है कि एक दफा शिकागो शहर के अंदर जब हम रहते थे तो फजर का वक्त था, फजर में मस्जिद जाते हुए ना मैंने एक कचरे की गाड़ी देखी, कचरा कचरा उठाने वाली गाड़ी, यहाँ रियाज में भी आती है, ठीक है ना। आपने देखा होगा कभी अगर कि वो इस तरह की गाड़ी होती है कि पीछे जो है ना वो दो बंदे खड़े हुए होते हैं उस गाड़ी के, खड़े लेट वो खड़े ही रहते हैं, वो गाड़ी में बैठते नहीं है, वो पीछे खड़े रहते हैं। वो गाड़ी जो है वो हर कचरे के ड्रम के पास रुकती है, वो दोनों बंदे जो है वो अपनी खड़ी हुई जगह से जमीन पर उतरते हैं, फिर उस कचरे के ड्रम को जो है ना वो उठाते हैं और उस गाड़ी के एक खास उसकी जो होती है क्रेन सी होती है उसके अंदर फिट करते हैं, तो वो क्रेन जो है उस कचरे के ड्रम को उस कचरे की गाड़ी के अंदर उंडेल देती है, ठीक है ना। फिर वो कचरे का ड्रम जो है वो दोनों आदमी जो है वो वापस उसकी जगह पर रखते हैं। अब ये जो कचरे का ड्रम होता है इसके अंदर क्या होता है, खाने पीने की चीजें होती हैं खाली, इसके अंदर बाथरूम का कचरा भी होता है, इसके अंदर नजासत होती है, इसके अंदर गली सड़ी चीजें होती है, है ना। इंसानों का भी फुजला होता है, जानवरों का भी फुजला होता है, कभी किसी ने कुछ फेंक दिया, कभी कुछ फेंक दिया, तो आफुन उठ रहा होता है उस कचरे के ड्रम में से, ठीक है ना। और ये दोनों बंदे जो होते हैं ये उससे मुस्तकिल डील कर रहे होते हैं, तो उन्होंने अपने अपने चेहरों के ऊपर ना कपड़े बांधे हुए होते हैं बदबू से बचने के लिए, ठीक है। अमेरिका के अंदर यही काम जो 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 लोग करते हैं ना, उन्होंने उनको तो पता नहीं क्या, उनको तो बदबू भी शायद नहीं आती, उन्होंने अपने चेहरे यानी अपने नाक को कवर भी नहीं किया होता, ठीक है ना। वो ऐसे ही उनको शायद बदबू से वो इम्यून हो जाते हैं। यहाँ के अलहमदुल्ला हमारे बंगाली जो लोग होते हैं कम बदबू की वजह से अपने नाकों को बंद कर देते हैं। एक दफा फजर का वक्त, ठीक है ना, यानी क्या वक्त होता है वो, ठीक है। उस वक्त जो मैंने देखा ना, वो जो दो बंदे थे ना गाड़ी के पीछे जो खड़े होकर के कचरे के ड्रम इस तरीके से उंडेलने का काम कर रहे थे, उनमें से एक औरत थी, ठीक है, एक औरत थी। लिटरली आप यकीन करें मुझे रोना आ गया देख करके, ठीक है ना, रोना आ गया कि कितना अपने आप को जलील कर दिया है, कितना गिरा दिया है कि ये औरत जो है, चूंकि वो कचरे का सिलसिला तो कई घंटों चलता रहता है, तो वो पता नहीं कितने घंटों से इसी तरीके से सड़क के ऊपर कचरा उठा रही थी, कचरे की गाड़ी के गंदगी नजासत के साथ साथ वो चल भी रही थी। और वो वही फिजिकल जो मशक्कत वाला काम होता है कि इतने भारी ड्रम को उठा करके क्रेन में फिट करना, फिर उसके बाद राइट, और इस तरीके से वो पता नहीं कितने घंटों से अपने घर से बाहर रात की तारीकी में इस तरीके से काम कर रही थी, ठीक है ना। ये है आजादी, राइट, ये है उनकी आजादी निस्वा, यहां उसने उस मुआशरे ने औरत को पहुंचाया, ठीक है ना, कि नजासत उठाने का काम जो है ना वो कर रही है, बस मुस्तकिल। तो ऐसी चीजें जो है ना, ये जो हमारे हमारे जो है ना मुकल्लिद हमारे मुआशरे में, जो कि मगरबी मुआशरे को बहुत अच्छा कहते हैं और अपने मुआशरे में जो दीनी बातें उनको बुरा कहते हैं, ठीक है ना, तो उनका जो खुदा है ना, खुदा उनके खुदा कौन है, ये वेस्ट है, ये अमेरिका यूरोप, ये उनका खुदा है, ठीक है। तो इनको इनकी जो ये तकलीद है, इस तकलीद का एक जो एक अंदाज इसके इलाज का वो ये भी है कि इनके खुदाओं की जो है ना हकीकत को खोल करके आप सामने रखें, ठीक है। खुदा के हकीकत, बुरा भला कहने से मना किया गया है, मतलब गालियां मत दें, ठीक है ना, आप जो है वो फोहश किस्म के अल्फाज इस्तेमाल ना करें उनके लिए, उनके खुदाओं के लिए, लेकिन उनके खुदाओं के अंदर जो कमजोरियां हैं, जो बुराइयां हैं, उनको एज अ मैटर ऑफ फैक्ट तरीके से सामने तो रख सकते हैं ना, जैसे कि अल्लाह ताला ने इनके जो खुदाओं की जो बुराइयां हैं कि भाई ये तुम्हारी बात का जवाब भी नहीं देते, ये तुम्हारी तकलीफ को दूर नहीं कर सकते, राइट, ये तुम्हारी बात को सुन भी नहीं सकते, ठीक है ना। ऐसे उन खुदाओं की रियलिटीज को अल्लाह ताला सामने रखते हैं ना, काफिरों के खुदाओं की रियलिटीज को, ठीक है ना। तो उसी तरीके से जो इनके खुदा है ना अमेरिका यूरोप वगैरह, तो उनके मुआशरे के अंदर कैसे इंसान जलील और रुसवा होता है और कितनी बुरी अजाब वाली जिंदगी गुजार रहा होता है, इनको भी कभी इनके सामने रखने से ना इनको जरा पता लगता है कि अच्छा हम जिस चीज को समझ, बिकॉज वाकई है हमारे लोग ऐसी बातें करते हैं कि जी वो तो बड़ा अच्छा, उन्होंने तो बड़ी तरक्की कर ली है, उनकी जिंदगियां तो बड़ी अच्छी हो गई हैं, और उनके यहाँ तो ये भी है वो भी है सब कुछ, ठीक है। तो इस तरह के वाकया फिर फायदा देते हैं। आगे फरमाए कि इनका मुफस्सिल या मुफस्सल जवाब बहुत से उलमाए अहले असर ने मुफस्सल किताबों में लिख दिया है, इसके मुताल्लिक यहाँ इतना समझ लेना भी काफी है कि फायदा और नफा, फायदा और नफे से तो कोई जुर्म और गुनाह भी खाली नहीं है, ठीक है। जैसे शराब के कुछ ना कुछ फायदे भी होते हैं, उसी तरीके से जराइम के जरिए से भी आप बहुत सारे फायदे कर सकते हैं, जैसे किसी अमीर के पैसे को लूटा और गरीब की मदद कर दी उस पैसे से, ठीक है ना, तो ये जुर्म है लूटना, लेकिन नफा तो हो रहा है ना इससे गरीब को, ठीक है। तो भाई तो जुर्म और गुनाह भी नफे से तो खाली नहीं है, चोरी डाका धोखा फरेब एक एतबार से बड़ा नफा बख्श कारोबार है, मगर जब इसके समरात और नतायज में आने वाली मोहलिक मुजरतें सामने आती हैं तो कोई शख्स इनको नाफे कारोबार कहने की जरूरत नहीं करता। बेपर्दगी में अगर कुछ मुआशी फवायद भी हों, मगर जब पूरे मुल्क और कौम को हजारों फितनों और फसाद में मुब्तला कर दे तो फिर उसको नाफे कहना किसी दानिशमंद का काम नहीं हो सकता। आजकल क्या हो रहा है, यही हो रहा है ना कि जी मुल्क की मईशत को जो है वो बढ़ाने के लिए काम करवाना है लोगों से, ज्यादा वर्क फोर्स होगी और ज्यादा जो है वो हमारे लोग काम करेंगे तो मुल्क की मईशत जो है वो ज्यादा तरक्की करेगी, इसी किस्म के नारे जो है वो सारी दुनिया में उन्होंने मचाए हुए। एक खातून ने अपने स्टेटस पर लिखा, जो लोग खवातीन की तालीम हासिल करने के खिलाफ हैं वो अपनी बेटी के ऑपरेशन के वक्त लेडी डॉक्टर मत तलाश करें, बेटी के ऑपरेशन के वक्त लेडी डॉक्टर मत तलाश करें। इसका पता है जवाब क्या है, असल में बात यही है कि ये जो दीन है ना, ये दीन जो है वो एतराज से तो समझ में नहीं आता, ठीक है ना, एतराजी तरीके से तो समझ में नहीं आता, इसके लिए तो इंसान को इंगेज होना पड़ता है, तब कहीं जाकर के दीन की असल हकीकत समझ में आती है, ठीक है। तो इसका जवाब ये है कि लड़कियों, ये जो डॉक्टर का निजाम है, डॉक्टर का निजाम, ठीक है, ये डॉक्टर का निजाम हमारा दीन क्या प्रेजेंट करता है, डॉक्टर का रोल, डॉक्टर के रोल के लिए हमारे दीन ने बहुत क्लियर डेफिनेशन दी हुई है, ठीक है ना। वो क्या है, वो ये है कि डॉक्टर जो होता है वो सिर्फ मर्द हो सकता है, पता है आपको ये बात, डॉक्टर सिर्फ मर्द हो सकता है, डॉक्टरी का काम सिर्फ मर्द कर सकता है, औरत नहीं कर सकती, ठीक है। औरत क्या करती है फिर, औरत जो है वो डॉक्टर की असिस्टेंस का काम कर सकती है, ज्यादा से ज्यादा असिस्टेंट के तौर पर, नर्सिंग जिसको कहते हैं, ठीक है। अच्छा, लेडी डॉक्टर का कोई तसव्वुर नहीं है, हमारे दीन में, ठीक है। अब ये बात किसको समझ में आएगी, कैसे समझेंगे? जो बात करेगा, बैठेगा, गौर करेगा, तहम्मुल से बात सुनेगा, उसी को ये बात समझाई जा सकती है, वरना ये कोई नारे वाली बात तो है नहीं, नारा लगाने से तो कोई बात समझ में नहीं आती, ठीक है। इसकी जो हमारे पास सबसे बड़ी दलील है कि लेडी डॉक्टर का को कोई तसव्वुर नहीं है हमारे दीन में, वो तसव्वुफ वाले ज्यादा बेहतर जानते हैं, तसव्वुफ वाले। कैसे? क्योंकि जिस्मानी बीमारियों से ज्यादा बड़ी मोहलिक बीमारियां जो होती हैं वो रूहानी बीमारियां होती हैं, ठीक है, रूहानी बीमारियां। और रूहानी बीमारियों के इलाज के लिए अल्लाह ताला ने सिस्टम क्या रखा है? मर्द डॉक्टर का सिस्टम रखा है, मर्द डॉक्टर का सिस्टम, ठीक है। इसको क्या कहते हैं? शेख कहते हैं, ठीक है। रूहानी बीमारियां जिस्मानी बीमारियों से भी ज्यादा बड़ी हैं, उनके इलाज का सिस्टम अल्लाह ताला ने सिर्फ और सिर्फ मर्दों के जरिए से रखा है, ठीक है। कौन होते हैं ये मशायख होते हैं, ठीक है ना। और मशायख में से सबसे बड़े शेख कौन कौन होते हैं? वो नबी होते हैं, ठीक है ना, नबी, ठीक है। नबी कोई औरत नहीं बनाई अल्लाह ताला ने, ठीक है ना, कोई औरत अल्लाह ताला ने नबी नहीं बनाई। ये डेजिग्नेशन, ये टाइटल अल्लाह ताला ने सिर्फ मर्दों को दिया है, ठीक है। तो इलाज का सिस्टम जो है वो ऐसे काम करता है कि मर्द जो है वो डॉक्टरी का पेशा, डॉक्टरी का काम करता है, और औरत क्या करती है? औरत जो है वो पर्दे के साथ रह करके वो मर्द से इतना खाली इल्म हासिल कर लेती है कि वो नर्सिंग का काम कर सके। आयशा सिद्दीका रजी अल्लाह तआला अन्हा कौन थी? उम्मे सलमा रजी अल्लाह तआला अन्हा कौन थी? ये डॉक्टर नहीं थी, ये नर्स थी, ये रूहानी नर्सेस थी, ये रूहानी डॉक्टर्स नहीं थी, ये रूहानी नर्सेस थी, ठीक है ना। जो मर्द डॉक्टर होता है वो रूहानी इलाज करता है, लेकिन वो रूहानी इलाज पाबंदियों के साथ करता है। हमारा दीन पाबंदियों के साथ रूहानी इलाज की इजाजत देता है, बल्कि तालीम देता है। पाबंदी क्या होती है? पर्दे की रिस्ट्रिक्शंस, ठीक है ना, कि पर्दे में इलाज करो। पर्दे की पाबंदियों से रूहानी डॉक्टर साहब मुस्तस्ना नहीं है, ठीक है ना, रूहानी डॉक्टर साहब मुस्तस्ना नहीं है, नर्सेज मुस्तस्ना है, क्योंकि औरतों का औरतों से पर्दा नहीं होता। बिल्कुल यही मॉडल जिस्मानी इलाज का भी है, बिल्कुल यही मॉडल वन टू वन कॉरेस्पॉन्डेंस के साथ जिस्मानी इलाज का भी है। जिस्मानी इलाज भी सिर्फ हमारे दीन के नजदीक जिस मर्द डॉक्टर कर सकते, मर्द डॉक्टर, ठीक है। मर्द डॉक्टर जो जिस्मानी इलाज करता है वो पर्दे की पाबंदियों के साथ करता है, ठीक है ना, पर्दे की पाबंदियों के साथ करता है। यानी जैसा कि आपने हर जगह पढ़ा होगा कि जहां पर फोड़ा, वो फोड़े वाली मिसाल लिखी होती है हर जगह पर, कि जहां पर फोड़ा है वो सिर्फ उस जगह को देख सकता है, बाकी बदन को नहीं देख सकता। यह है हमारे दीन का मेडिकल ट्रीटमेंट सिस्टम, कि मर्द डॉक्टर देखेगा औरत के बदन को, मर्द डॉक्टर देखेगा औरत के बदन को, राइट। लेकिन जहां पर उसने इलाज करना है सिर्फ वहीं देखेगा, उसके अलावा कहीं नहीं देख सकता, ठीक है। तो पर्दे की पाबंदी उठा लेते हैं अल्लाह ताला, ठीक है ना, इलाज के लिए मुस्तस्ना करार दे देते हैं। तो इसके अंदर असिस्टेंस के लिए दाई भी इस्तेमाल होती है, ठीक है, और इसके लिए दूसरी नर्सेज भी इस्तेमाल होती हैं, जैसे कि मैदान जंग के अंदर बरहम पट्टी के लिए औरतें जाती थी, ठीक है ना, उम्महातुल मोमिनीन भी गईं, दूसरी साहबियात भी गईं, फातिमतुज़ ज़हरा रज़ियल्लाहु अन्हा भी गईं, ठीक है, वो बरहम पट्टी के लिए गई थी, जो कि नर्सेस का काम होता है, ठीक है। तो ये है हमारे दीन में इलाज का तस्वुर। अब ये जो आज के दौर के अंदर मुसीबत पड़ी हुई है, ये क्या मुसीबत पड़ी है? ये मुसीबत जो है ना, ये रूल नहीं है, ये एक्सेप्शन है आज के दौर की। क्यों ये एक्सेप्शन है कि औरतों को पढ़ाना पड़ रहा है? क्यों एक्सेप्शन है? क्योंकि जिस तरीके से सारी दुनिया के सारे सिस्टम्स नॉन मुस्लिम्स के हाथ में चले गए हैं, उसी तरीके से मेडिकल क्योर का सिस्टम भी नॉन मुस्लिम्स के हाथों में चला गया है, या नॉन मुस्लिम्स के मुकल्लिदीन के हाथों में चला गया है जो उनकी तकलीद करते हैं। अब इस मेडिकल सिस्टम के अंदर क्या तरीका इस्तेमाल किया जाता है? इसके अंदर इलाज, वो जो जख्म होता है या जो प्रॉब्लम होती है ना, वो होती तो किसी छोटी जगह पर है, लेकिन इन्होंने अपनी एजुकेशन सिस्टम के अंदर ऐसे प्रेजेंट किया है चीजों को कि यू हैव टू लुक एट द एंटायर बॉडी, ठीक है ना, आपको पूरे बदन को देखना है, आपको बेलिबास करना है। तो इस वजह से ये जो मेडिकल सिस्टम है, चाहे पाकिस्तान में ऐसे मेडिकल डॉक्टर हो, चाहे इंडिया में हो, चाहे अमेरिका में हो, इन्होंने बेलिबास करना होता है औरत को, इन्होंने औरत की कोई पर्दा, कोई शर्म, कोई हया, किसी चीज का लिहाज नहीं करना होता है, ठीक है ना। तो इस वजह से जो है ना, ये एक 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 हंगामी सिचुएशन बन गई है, इमरजेंसी सिचुएशन बन गई है, ठीक है ना। तो इस इमरजेंसी सिचुएशन की वजह से जो दीनदार लोग होते हैं, अब भाई कम पे, यानी अब आप पूरे सिस्टम को तो चेंज नहीं कर सकते ना, तो अब वो हया की वजह से वो तलाश करते हैं कि कोई और डॉक्टर मिल जाए, क्योंकि मर्द डॉक्टर के हाथ में अगर गई ना उनकी बेटी या उनकी बीवी, ठीक है ना, या उनकी बहन, तो मर्द डॉक्टर ने तो कुछ नहीं छोड़ना है, ठीक है ना। इस वजह से वो तलाश करते हैं कि भाई कोई और डॉक्टर मिल जाए तो ज्यादा बेहतर, आसानी हो जाएगी, ठीक है ना, बच्ची की हया बच जाएगी, औरत की हया बच जाएगी, इस वजह से मर्द और डॉक्टर तलाश करते हैं, ठीक है ना। तो और डॉक्टर तलाश करने की ये वजह है, इसका मतलब ये तो नहीं है कि अब तुम अपनी बेटी को जो है उसकी भी हया को कॉम्प्रोमाइज करके उसको डॉक्टर बनाओ, क्योंकि जब वो डॉक्टर बनेगी, 4 साल 5 साल उसने मेडिकल कॉलेज के अंदर मर्दों औरतों ने शाना बशाना काम करना होता है, ठीक है ना। अब वहां पे जो जिस किस्म की तालीम, जिस अंदाज से तालीम दी जा रही होती है, उसके बाद औरत की हया का बचना तो दूर की बात होती है, उसके हया का मिजाज ही खत्म हो जाता है, ठीक है ना। जो हया का एक जो अंदर उसकी जो जो बीज पड़ी होती है ना हया की, वो हया का मिजाज ही खत्म हो जाता है। जैसे कि इवन हाई स्कूल के अंदर, मिडिल स्कूल के अंदर, जब औरतें मर्द जो बच्चे बच्चियां साथ पढ़ते हैं जिन स्कूलों के अंदर, और हम सब ने ऐसी जगहों पर पढ़ा है, ठीक है ना, शायद आप में से कोई एक्सेप्शन हो, हम सब ने ऐसी जगह पर पढ़ा है, तो लड़के लड़कियों का आपस में इख्तलात जो होता है, इस वजह से हया के कॉन्सेप्ट ही मर जाते हैं बहुत, यानी इल्ला माशाअल्लाह कोई ऐसा हो कि जो कि वहां पर रह करके मर्द गैरतमंद रह सके और औरत बाहया रह सके। और फिर उसको मजीद 2 साल की जो कॉलेज एजुकेशन होती है, 2-3 साल की, उसके अंदर मजीद वो खत्म होता है। फिर उसके बाद आप चाह रहे हैं कि 5-6 साल मजीद जो है वो मेडिकल कॉलेज के अंदर, और फिर उसके बाद हाउस जॉब के अंदर बच्चे को भेजा जाए ताकि वो डॉक्टर बने। तो हम इसका क्या जवाब देते हैं कि भाई दुनिया में बहुत सारे ऐसे लोग हैं, ठीक है, हल क्या है हमारे पास इस वक्त इस सिचुएशन के अंदर, हमारे पास क्या हल है? हमारे पास हल ये है कि दुनिया के अंदर हजारों की तादाद में औरतें ऑलरेडी डॉक्टर बन चुकी हैं, ठीक है ना, और वो मजीद बने चली जा रही हैं। हम हर एक को तो दी सकते हैं ना, हम तो बस कोशिश कर रहे हैं अपने तौर पर, कोई कोई नेक बन जाए, कोई दीनदार बन जाए, ठीक है भाई। हजारों लाखों लोग तो ऑलरेडी डॉक्टर बन चुके हैं, और हजारों औरतें रोजाना, यानी हर साल के एतबार से मेडिकल कॉलेज से फारिग होती हैं। तो इसका हल ये है कि बजाय इसके कि आप अपनी बेटी को इस रास्ते पर डालें, आप उन औरतों के ऊपर काम करें कि वो दीन की तरफ आ जाए, उनको खुदा का खौफ कुछ कुछ पैदा हो जाए, ठीक है ना, आहिस्ता आहिस्ता करके। जाहिर है तदरीजन मामला होता है इस दुनिया के अंदर, तो आहिस्ता आहिस्ता उन औरतों के अंदर खुदा का खौफ पैदा हो जाए ताकि वो अपने मरीजों की हया का ख्याल रख सके, उनके पर्दे का ख्याल रख सके, ठीक है। तो इस वजह से ना, यानी औरत डॉक्टर तलाश करना जो है, ये इन दोनों बातों को आपस में जोड़ा नहीं जा सकता कि चूंकि तुम औरत डॉक्टर तलाश करते हो अपनी बेटी के लिए, इस वजह से तुम्हें अपनी बेटी की भी जो है वो तालीम की बात करनी चाहिए। नहीं, ये दीज आर टू डिफरेंट थिंग्स, बिल्कुल 2 अलग अलग चीजें हैं, ठीक है ना। मैं अपनी बेटी को क्यों, यानी उसको क्यों जानूं का ईंधन बनाऊं, मैं उसको क्यों ऐसे हालात के अंदर डालूं कि वो वहां पे जाकर के जो है वो मर्दों के साथ जो है वो काम करने के ऊपर मजबूर हो जाए। हाँ, अगर कोई ऑलरेडी बन चुकी है, वो तो मेरी जिम्मेदारी नहीं है ना कि वो बन चुकी है, वो तो अपने बाप की जिम्मेदारी है, जिसके बाप ने उसको बनाया है वो उसके बाप की जिम्मेदारी है, मेरी तो जिम्मेदारी नहीं है ना। तो अब उसको जो है वो अगर दीन के रास्ते पे लाने की मेहनत करेंगे तो फिर वो जो है वो इंशाल्लाह, जैसे कि हम बहुत सारी औरतों को जानते हैं जो कि माशाल्लाह प्रैक्टिस कर रही, पाकिस्तान के अंदर ऐसे क्लिनिक्स औरतों ने खोले हैं, अमेरिका के अंदर भी हालांकि खोले हैं, जहां पर कि वो बिल्कुल यानी मर्दों के एंट्रेंस के बगैर जो है वो सारा 1-to-all एक एक चीज जो है वो औरतें कर रही होती हैं और औरतों के पर्दे का ख्याल भी कर रही होती हैं। तो ये सारी रीजंस हैं, इस तरीके से ना इस चीज को देखना पड़ेगा। बाकी ये है कि ये जो एतराज करने वाले लोग होते हैं, तो इनके एतराज का तो फिर इन तरीकों से तो जवाब नहीं। भाई देखें, जो दावत का तरीका होता है ना, उस दावत के तरीके अंदर के अंदर भी ऐसी बातें इस्तेमाल की जाती हैं जो कि अगला बंदा जिसको अप्रिशिएट कर सके, जो कि कॉमन कॉमनली एक्सेप्टेबल बातें हो। तो जो बातें कॉमनली एक्सेप्टेबल नहीं होती है ना, तो उनको आप दावत के लिए इस्तेमाल नहीं कर सकते, दावत तबलीग के लिए उनको इस्तेमाल नहीं कर सकते, ठीक है। तो अब ये जो पॉइंट है ना, ये पॉइंट जो है ना, ये एक बहुत डिफिकल्ट पॉइंट है अगले बंदे को समझाना, ठीक है। तो इस वजह से इस टॉपिक के ऊपर तो उनके साथ बात करना जो है वो बेकार है, बिकॉज उनके तो कक समझ में नहीं आएगी, ठीक है ना। तो उनको फिर दूसरे तरीकों से आहिस्ता आहिस्ता रागब करना होता है कि पहले जो है वो मगरबी मुआशरे की बुराइयां वगैरह उनके सामने खोलें, ठीक है ना, अपनी जो है वो जो ऐसी अच्छाइयां हैं कि जिसको कि वो भी जिसका इनकार नहीं कर सकते हैं, उनको उनके सामने खोलें, ठीक है, ताकि वो आहिस्ता 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 दीन की तरफ माइल हो। जब आहिस्ता आहिस्ता दीन की तरफ माइल होंगे ना, तो फिर वो एतराज करना भी छोड़ देंगे, आहिस्ता आहिस्ता करके ना उनका एतराज भी कम हो जाएगा। जब एतराज कम हो जाएगा तो फिर आहिस्ता आहिस्ता जो है वो चीजों को अप्रिशिएट करना शुरू हो जाएंगे और इस तरीके से वो दीन की तरफ आएंगे, ठीक है। तो ये तो एतराज करने वाले हैं, इनकी इनके इन एतराजों का कोई फायदा नहीं है। बहरहाल हमने अपना जो पॉइंट ऑफ व्यू है, अपना देखने का जो अंदाज है ना, वो आपको समझा दिया है कि हम इस तरीके से देखते हैं कि बेशुमार औरतें वो ऑलरेडी डॉक्टर बन भी चुकी हैं और बने चली जा रही हैं, उस प्रोसेस को तो हम रोक नहीं सकते, ठीक है। तो वो बेशक बनती है ना, हम इसको इस तरह से अप्रोच करेंगे कि उनको बस दीन की तरफ लाने की मेहनत करते रहते हैं, दुआएं करते रहते हैं, ताकि ज्यादा से ज्यादा जो ऑलरेडी डॉक्टर्स बन चुके हैं वो दीन की तरफ आए, और इस तरीके से फिर वो बाकी मुसलमान औरतों के पर्दे का ख्याल रखें, उनके हया का ख्याल रखें। तो अपनी औलादों को उनके पीछे भेजने की कोई जरूरत नहीं है, बिल्कुल कोई जरूरत नहीं है, इनफ डॉक्टर्स मौजूद हैं पहले से लोग दुनिया में। आगे फरमाया कि चोरी डाका धोखा फरेब ये सब अच्छा, इंसदाद जराइम के लिए इस्लाम में सद्दे जराए का जरी उसूल और इसमें राह इतदाद। जिस तरह उसूल उसूल अकायद तौहीद रिसालत आखिरत तमाम अंबिया अलैहिस्सलाम की शराय में मुश्तरक और मुत्तफिकुन अलैह चले आए हैं, इसी तरह आम मासी और फवाहिश मुनकरात हर शरीयत मजहब में हराम करार दिए गए हैं, लेकिन शराय साबिका में इनके असबाब व जराए को मुतलकन हराम नहीं किया गया था जब तक उनके जरिए कोई जुर्म वाक़े ना हो जाए, ठीक है। तो पिछली उम्मतों के अंदर और इस उम्मत में क्या यानी इस कॉन्टेक्स्ट में क्या मेजर फर्क हुआ कि पिछली उम्मतों के अंदर जो एक्चुअल गुना होता था उसको हराम करा दिया गया था, असबाब गुना को हराम नहीं करा दिया गया था, लेकिन इस उम्मत के अंदर नबी सल्लल्लाहु अलैहि वसल्लम के आने के बाद इस उम्मत में असबाब गुना को भी हराम करा दिया गया, नाजायज करा दिया गया, और उसकी तफसीलात आगे आ रही है, ठीक है। शरीयत मोहम्मदिया सल्लल्लाहु अलैहि वसल्लम अला साहिबह सलात व सलाम, यानी नबी सल्लल्लाहु अलैहि वसल्लम के साहब के ऊपर भी सलात व सलाम, क्योंकि कयामत तक रहने वाली शरीयत थी, इसलिए इसकी हिफाजत का मिन जानिबिल्लाह खास एहतमाम ये किया गया कि जराइम व मासी तो हराम थी ही, इन असबाब व जराए को भी हराम करार दिया गया जो आदत गालिबा के तौर पर इन जराइम तक पहुंचाने वाले हैं, ठीक है। आदत गालिबा के तौर पर मसलन शराब नोशी को हराम किया गया, तो शराब के बनाने, बेचने, खरीदने और किसी को देने को भी हराम करा दिया गया, यानी आप शराब का तोहफा भी किसी को नहीं दे सकते, ठीक है। सूद को हराम करना था तो सूद से मिलते जुलते मुआमलात को भी नाजायज कर दिया गया। अब मैं आपको जरा पहले से खबरदार कर दूं कि ये जो आप मौजू पढ़ रही हैं ना, इस वक्त जो आप मौजू पढ़ रही हैं, ये समझ लें कि इस वक्त दीन को समझने के लिए और दीन की हिफाजत के लिए शायद सबसे ज्यादा अहम मौजू है, सबसे ज्यादा अहम मौजू है, ठीक है ना। दीन का दिफा करने के लिए, उलमाए कराम का दिफा करने के लिए इस मौजू को जो अब आप पढ़ रही हैं, दिस इज दी मोस्ट इंपॉर्टेंट टॉपिक, ठीक है। तो इसकी अहमियत को अभी से समझ लें कि आप कितनी अहम चीज पढ़ रही हैं इस वक्त, ठीक है ना। दीन को समझाना, अगला बंदा उसके जहन में इश्कालात आते हैं, एतराजात आते हैं, अगर आप इस टॉपिक को समझ लेंगे ना, आप यकीन माने आप शायद हर एतराज का जवाब दे सकें, दूसरों को भी दे सकें, और आपके जहन में भी अगर कोई एतराज आ रहा है ना, उसका भी आपको जवाब मिल जाएगा अगर इस टॉपिक को आपने समझ लिया। ये इतना इंपॉर्टेंट टॉपिक। ٹھیک ہے. شراب نوشی کو حرام کیا گیا تو شراب کے بنانے والے یعنی اس کے اسباب کو بھی حرام قرار دے دیا گیا, سود کو حرام کرنا تھا تو سود سے ملتے جلتے معاملات کو بھی ناجائز کر دیا گیا. اسی لیے حضرات فقہا نے تمام معاملات فاسدہ سے لے کر ہونے والے نفع کو سود کی طرح مال خبیث قرار دیا. ٹھیک ہے, آپ یہ ٹرم سمجھتی ہوں گے. اب تو شرک و بت پرستی کو قرآن نے ظلم عظیم اور ناقابل معافی جرم قرار دیا, تو اس کے اسباب اور ذرائع پر بھی کڑی پابندی لگا دی. آفتاب کے طلوع اور وسط میں ہونے کے اوقات میں, چونکہ مشرکین آفتاب کی پرستش کرتے تھے, ان اوقات میں نماز پڑھی جاتی تو آفتاب پرستوں کے ساتھ ایک طرح کی مشابہت ہو جاتی, پھر یہ مشابہت کسی وقت خود شرک میں مبتلا ہونے کا سبب بن سکتی تھی. اس لیے شریعت نے ان اوقات میں نماز اور سجدے کو بھی حرام اور ناجائز کر دیا. ٹھیک ہے, یعنی اسباب کی مثالیں دے رہے ہیں آپ کو کہ کس طریقے سے اسباب کو شریعت نے ناجائز قرار دیا یا حرام قرار دیا ہے. کس وجہ سے؟ بتوں کے مجسمات اور تصویریں چونکہ بت پرستی کا قریب ذریعہ تھی, بت پرستی کا قریب ذریعہ تھی, اس لیے بت تراشی اور تصویر سازی کو حرام اور ان کے استعمال کو ناجائز کر دیا گیا ہے. ٹھیک ہے, اسی طرح جبکہ شریعت نے زنا کو حرام قرار دیا, اب آ رہے ہیں اصل ٹاپک کے اوپر جو کہ زنا یعنی انسداد فواہش کا ٹاپک ہے. تو جس طرح جبکہ شریعت نے زنا کو حرام قرار دیا تو اس کے تمام اسباب قریبہ اور ذرائع کو بھی محرمات میں داخل کر دیا. ٹھیک ہے, اسباب قریبہ یہ بڑا امپورٹنٹ ٹرم ہے, یہاں پر بڑی امپورٹنٹ ٹرم ہے. کسی اجنبی عورت یا امرد یا امرد پڑھتے ہیں یا امرد پڑھتے ہیں, امرد پر یعنی جو امرد وہ مرد ہوتا ہے کہ جس کی شکل عورتوں جیسی ہوتی ہے. ٹھیک ہے, یعنی اس کے چہرے پر بال نہیں ہوتے, داڑھی کے بال, مونچھوں کے بال نہیں ہوتے اس کے چہرے پر. ٹھیک ہے, کلین شیو جس کو کہتے ہیں اس کو امرد کہتے ہیں, چاہے وہ بچہ ہو, بچے کے تو ویسی داڑھی کے بال نہیں آتے, یا وہ بڑا ہو اور اس نے داڑھی کو شیو کیا ہوا. ٹھیک ہے نا, ایسے کو کہتے ہیں. تو یعنی اس کی شکل میں اور عورت کی شکل میں نا وہ مماثلت ہوتی ہے. ٹھیک ہے نا, ہر عورت تو خوبصورت نہیں ہوتی ہے نا, تو اگر کوئی ایسا مرد ہے جس نے داڑھی شیو کری ہوئی ہے لیکن اس کے چہرے کے اوپر جھائیاں ہیں یا کچھ ایسے, تو بھائی کسی عورت کے بھی چہرے کے اوپر ہو سکتی ہیں. تو عورت اور مرد کا چہرہ جو ہے نا اس کے اندر ڈسٹنگوشنگ فیکٹر خوبصورتی نہیں ہے بلکہ چہرے کے بال ہیں. اسی وجہ سے کوئی عورت اپنے چہرے کے اوپر بال برداشت نہیں کر سکتی, اس کے پھر کچھ نہ کچھ علاج کرنے کی کوشش کرتی ہے. ٹھیک ہے, کیونکہ بال جو ہے نا وہ اس کے نسوانیت کے خلاف چیز ہے. تو کسی اجنبی عورت یا امرت پر شہوت سے نظر ڈالنے کو آنکھوں کا زنا قرار دیا, اس کا کلام سننے کو کانوں کا زنا قرار دیا, اور اس کے چھونے کو ہاتھوں کا. کلام سے کیا مراد پیچھے ہم پڑھ چکے ہیں, بلکہ ایک آپ لوگوں کو ایک بات اور بھی کہنی تھی آج کی کلاس میں کہ جو ہم پیچھے کے ٹاپکس بے شمار ماشاءاللہ اتنے سارے ٹاپکس سورہ احزاب کے اندر ہی خالی پڑ چکے ہیں, تو ان کا ایک ریویژن کرنے کے لیے آسان طریقہ کیا ہے کہ فہرست مضامین میں نا انہوں نے ٹاپکس کے ٹائٹلز لکھے ہوئے ہوتے ہیں, تو ان کو کبھی کبھی دیکھتے رہنا چاہیے کہ جی ہم اب تک کیا کیا کچھ پڑھ چکے ہیں اس کے اندر. اور آپ دیکھیں گے نا جب لسٹ کو تو آپ کو یاد آئے گا کہ واقعی کتنا کچھ ہم پڑھ چکے ہیں. ٹھیک ہے نا, تو اسی کو اگر ہم دیکھیں تو اس میں یہ والا جو ٹاپک ہے جو کہ بڑا کنفیوژن کا سبب رہتا ہے, تو پیج نمبر 132 لکھا ہوا ہے عورت کی آواز سطر میں داخل نہیں ہے. ٹھیک ہے, تو اس کو اگر کسی کو پڑھنا ہے, بلکہ آپ میں سے ایک اسٹوڈنٹ جو ہے وہ نہیں بھی آئی ہیں تو ان کو چاہیے کہ یہ پچھلے جو ٹاپکس ان کے مس ہو گئے تو یا تو ریکارڈنگ سے سننے کا اہتمام کریں, اور اگر وہ نہیں ہو سکتے تو کم از کم مطالعے کا اہتمام کریں جو پیچھے ہم پڑھ چکے ہیں چیزوں کو. تو یہاں پر کلام کیا مراد ہے, یہاں پر وہ جو جس کو یعنی لچدار آواز والا کلام کہتے ہیں, گانے کی آواز ہے یا آواز کو سوار بنا کر کے جو ہے بات کرنے کا جو سٹائل ہوتا ہے, اس کو شریعت نے کانوں کا زنا قرار دیا. اس کے چھونے کو ہاتھوں کا زنا قرار دیا. اب چھونے کے اندر دوسرا مسئلہ ہے, اس کے لیے جدوجہد میں چلنے کو پاؤں کا زنا قرار دیا. جیسا کہ حدیث صحیح میں وارد ہے, انہی جرائم سے بچنے کے لیے عورتوں کے واسطے پردے کے احکام نازل ہوئے. अब यहाँ पर वो टॉपिक स्टार्ट हो रहा है जिसका मैं आपको अभी इंडिया दे रहा था कि सबसे इंपॉर्टेंट टॉपिक स्टार्ट हो रहा है। तो फरमाते हैं कि मगर, ये मगर इज वेरी इंपॉर्टेंट, मगर असबाब और जराए का करीब और बईद एक तवील सिलसिला है, ठीक है ना, यानी एक लॉन्ग स्पेक्ट्रम है, वन एक्सट्रीम से लेकर के दूसरी एक्सट्रीम तक एक तवील सिलसिला है। अगर दूर तक इस सिलसिले को रोका जाए तो जिंदगी दुश्वार हो जाएगी, ठीक है, और अमल में बड़ी तंगी पेश आएगी, आ जाए, जो इस शरीयत के मिजाज के खिलाफ है। अब जुमला तो हजरत ने लिख दिया, लेकिन इस जुमले को फिर हर कोई अपने हिसाब से इस्तेमाल कर सकता है, ठीक है। अब जाहिर है जो करना चाहता है गुना तो वो इसको इस्तेमाल करेगा कि भाई अगर मैं ना करूं तो मुझे तंगी होगी, मुझे तकलीफ होगी, तो मैं तकलीफ से बचना शरीयत का मिजाज है, इस वजह से मैं गुना कर लेता हूँ। सुबह को फजर में उठना किसको तकलीफ नहीं होती भाई, सबको तकलीफ होती है, अल्लाह माशाल्लाह। तो चूंकि शरीयत जो है वो तकलीफ के खिलाफ है, राइट, तो इस वजह से फजर की नमाज कजा करने की इजाजत मिल गई शरीयत में से, शरीयत से, ठीक है। तो अब यहां पर जाकर के ना, ये इस किस्म की मिसालें, बुनियादी मिसालें अगर आप इस्तेमाल करें तो बात समझ में आती है कि ये डेफिनेशन जो है कि कौन डिफाइन करेगा कि तंगी पेश आ रही है जो कि शरीयत के मिजाज के खिलाफ है, और कौन डिफाइन करेगा कि नहीं, ये तंगी जो है ये शरीयत के मिजाज के खिलाफ वाली तंगी नहीं है। भाई ये दो किस्म की तंगियां हो गई ना, एक वो तंगी जो शरीयत के मिजाज के खिलाफ है और एक वो तंगी जो शरीयत के मिजाज के खिलाफ नहीं है। अब ये दो किस्म की तंगियां हो गई, अब कौन डिफाइन करेगा कौन सी खिलाफ है कौन सी खिलाफ नहीं है, ठीक है ना। अब ये आप ओपन छोड़ दें तो फिर अपने बच्चे को भी इजाजत दें, जिस चीज में वो तंगी फील करे उसमें आपको इनकार कर दें, नहीं अम्मी मैं आपकी बात नहीं मानता क्योंकि मुझे तंगी होती है, आप आगे से कहेंगी क्यों नहीं मानते, आप वो बच्चा जवाब देगा क्योंकि हमारी शरीयत तंगी के खिलाफ है, फिर आप अपना मुंह लेके रह जाएंगी, ठीक है ना, आप अपना मुंह लेके रह जाएंगी क्योंकि आप अल्लाह की शरीयत के खिलाफ तो नहीं कर सकती, हमारे तो माशाल्लाह सारे कौम ही दीनदार है, तो कोई कौम जो है वो तंग यानी शरीयत के खिलाफ तो बात नहीं कर सकती। तो बच्चा जब जवाब देगा आगे से कि जी अम्मी मैं तो ये काम इसलिए नहीं कर रहा क्योंकि इसमें तंगी होती है, और तंगी जो है वो शरीयत के मिजाज के खिलाफ है, और आप कौन होती है शरीयत के खिलाफ जो हुक्म देने वाली, ठीक है ना, तो फिर आपका क्या बनेगा, आपकी तो कोई बात आपका बच्चा नहीं सुनेगा ना फिर। तो इस तरीके से फिर बंदों को कुछ आप जरा उनके होश ठिकाने आ सकते हैं। तो तंगी दो किस्म की होती है, ये पॉइंट जरूर लिखिएगा, एक जो शरीयत के मिजाज के खिलाफ है और जो शरीयत के मिजाज के खिलाफ नहीं है। बट नाउ द डेफिनेशन, हु डिफाइंस कौन सी है और कौन सी नहीं है। कुरान करीम का इसके बारे में खुला हुआ ऐलान ये है कि मा जाला अलैकुम फि दीन मिन हरज, यानी दीन में तुम्हारे ऊपर कोई तंगी नहीं डाली गई है, इसलिए असबाब व जराए के मामले में ये हकीमाना फैसला किया गया कि जो अफाल व आमाल किसी मासियत का ऐसा सबब करीब हो, ठीक है, ये हकीमाना फैसला इज वेरी इंपॉर्टेंट कि जो अफाल व आमाल किसी मासियत का ऐसा सबब करीब हो कि आम आदत के एतबार से इसका इर्तिकाब करने वाला इस मासियत में जरूर मुबतला हो ही जाता है, ऐसे असबाबीबा को शरीयत इस्लाम ने असल मासियत के साथ मुलहक करके उनको भी हराम कर दिया, ठीक है। और जो असबाब बईदा है यानी दूर के असबाब, मतलब कि उनके अमल में लाने से मासियत में मुबतला होना आदतन लाजिम व जरूरी तो नहीं है, ठीक है, यानी जरूरी नहीं है कि मासियत हो, मगर कुछ ना कुछ दखल मासियत में जरूर है, ऐसे असबाब और जराए को मकरूह करार दिया, यानी नापसंदीदा जिसको कहते हैं कराहियत वाले, ठीक है। तीसरा, और जो असबाब इनसे भी ज्यादा अबअद हैं, अबअद अबअदू है ये असल में, ठीक है, ये इसम तब्दील का सीगा है, यानी ज्यादा दूर, इसम तब्दील का मतलब होता है ना अकबरू ज्यादा बड़ा, उसी तरह से अबअदू ज्यादा बईद ज्यादा दूर, ठीक है, तो उनसे भी ज्यादा अबद हैं कि मासियत में उनका दखल शाज व नादिर है, उनको नजरअंदाज करके मुबाहात में दाखिल कर दिए, परमिसिबल्स में, ठीक है। अब ये जो मिसालें इन्होंने दी हैं, ये मिसालें जिसको कहते हैं ना सोने की स्याही से लिखने के काबिल है, ठीक है। तो ये मिसालें क्या है, फरमाया कि ये बस पढ़ करके आज की कासरम करनी है। पहले मसले की मिसाल शराब फरोशी की है कि ये शराब नोशी का यानी शराब पीने का सबब करीब है, इसको भी शरीयत ने इसी तरह हराम कर दिया جس طرح شراب نوشی حرام ہے، بھئی کس نے حرام کر دیا، شریعت سے کون کیا مراد ہے؟ ٹھیک ہے، نبی علیہ الصلوۃ والسلام کی یا تو بات، کیونکہ ماخذ شریعہ یا تو قرآن ہے یا حدیث ہے یا اجماع امت ہے یا قیاس ہے، ٹھیک ہے، تو نبی علیہ الصلوۃ والسلام نے شراب نوشی کو بھی حرام قرار دے دیا. اگر نبی علیہ الصلوۃ والسلام قرار نہ دیتے تو پھر علماء امت کو اس کے اوپر بات کرنی پڑتی کہ کیا اس چیز کو اگر کوئی کرے گا تو وہ شراب نوشی تک پہنچ جائے گا، ٹھیک ہے نا. اب یہ تو حالات اور واقعات کے حساب سے ہوتا ہے نا، ہر جگہ کے حساب سے معاملہ طے کیا جائے گا. تو علماء جو ہیں وہ اس طریقے سے گفت و شنید کر کے پھر ڈیسائیڈ کرتے ہیں کہ کون سی چیز جو ہے نا وہ سبب قریب ہے. تو فرمایا کہ اس کو بھی شریعت نے اسی طرح حرام کر دیا جس طرح شراب نوشی حرام ہے. کسی غیر عورت کو شہوت کے ساتھ ہاتھ لگانا اگرچہ عین زنا نہیں ہے، ٹھیک ہے، مگر اس کا سبب قریب ہے، شریعت نے اس کو اسی کی طرح حرام قرار دے دیا، ٹھیک ہے. تو شہوت کے ساتھ ہاتھ لگانا جو ہے وہ حرام قرار دے دیا، ٹھیک ہے. بلا شہوت ہاتھ لگانے کا کیا مطلب ہوگا؟ جو کہ ایک مسلمان ڈاکٹر خالی اس والی جگہ کو اگر دیکھتا ہے جہاں پر واقعی زخم ہے، جہاں پر واقعی علاج کرنا ہے، اور باقی جگہوں کو کمپلیٹلی کورڈ رکھتا ہے، ٹھیک ہے نا، حتیٰ کہ محرم، کسی محرم کی موجودگی میں بھی. سعودی عرب میں آج بھی یہ قانون ہے، آن پیپر ایٹ لیسٹ، کہ کوئی میل ڈاکٹر کسی فیمیل مریضہ کو کسی تیسرے کی موجودگی کے بغیر نہیں دیکھ سکتا. اب وہ تیسرا کون ہو سکتا ہے؟ وہ اس کا شوہر بھی ہو سکتا ہے مریضہ کا، یا وہ کوئی نرس بھی ہو سکتی ہے، ٹھیک ہے نا، کوئی بھی ہو سکتا ہے. لیکن دو مرد، یعنی مرد ڈاکٹر اور فیمیل مریضہ، یہ ایک کمرے میں تنہا نہیں ہو سکتے، ایٹ لیسٹ بائی دا بک، پلیز، بائی دا بائی قانون، ٹھیک ہے. تو شہوت کے ساتھ ہاتھ لگانا جو ہوتا ہے نا، وہ تنہائی کے اندر یہ شیطان جو ہے نا وہ اس کو زیادہ استعمال کرتا ہے، ٹھیک ہے. تو یہ چیز جو ہے وہ عین زنا نہیں ہے، مگر اس کا سبب قریب ہے، ٹھیک ہے، کہ بھائی اس کے بعد پھر معاملہ ہو گئی کچھ نہ کچھ، تو شریعت نے اس کو اسی طرح حرام قرار دے دیا. اور دوسرے مسئلے کی مثال، یعنی یہ تو ہو گئے سبب قریب کی مثال، اب بات ہو رہی ہے سبب بعید کی مثال، یعنی دور والی یہ ہے کہ کسی ایسے شخص کے ہاتھ انگور فروخت کرنا جس کے متعلق معلوم ہے کہ وہ اس سے شراب ہی بناتا ہے، اس کا پیشہ یہی ہے، یا اس نے، آواز آ رہی ہے انٹرنیٹ کنیکشن کا، یا اس نے صراحتن کہہ دیا ہے کہ میں اس کام کے لیے خرید رہا ہوں، یہ اگرچہ شراب فروشی کے درجے میں حرام تو نہیں، یعنی شراب بیچنے کے درجے، آپ تو انگور بیچ رہے ہیں نا، آپ شراب تو نہیں بیچ رہے، مگر یہ بھی مکروہ اور ناجائز ہوگا، کیونکہ صراحتن اس نے کہہ دیا ہے کہ جی میں آپ سے انگور شراب بنانے کے لیے ہی خرید رہا ہوں، یا آپ کو پتا ہے کہ یہ بندہ جو ہے وہ شراب بناتا ہے، تو اب جو یہ انگور خرید رہا ہے تو یہ صرف کھانے کے لیے نہیں خرید رہا ہوگا بلکہ یہ شراب بھی بنائے گا، ٹھیک ہے، تو آپ یعنی پتہ لگ گیا اب آپ کو، تو یہ بھی مکروہ اور ناجائز ہے. یہی حکم سینما گھر بنانے یا سودی بینک چلانے کے لیے زمین یا مکان کرایہ پر دینے کا ہے، ناجائز کام کے لیے لے رہا ہے تو کرایہ پر دینا مکروہ تحریمی اور ناجائز ہے، یعنی حرام کی طرح مکروہ ہے، مکروہ تحریمی، کل حرام، حرام ہے نہیں، کیونکہ حرام تو صرف قرآن اور نبی علیہ الصلوۃ والسلام ڈیفائن کر سکتے ہیں کہ یہ چیز حرام ہے، ٹھیک ہے نا، علماء کرام اس کو حرام نہیں کہہ سکتے، لیکن وہ اس کو مکروہ تحریمی کہیں گے کہ یہ حرام کی طرح ہے، ٹھیک ہے، تو اس کو اردو میں ناجائز بھی کہتے ہیں. جیسے پتا ہو کہ جی اس نے اس گھر کو کرایے پہ لینا ہے، اب اس گھر سے، یعنی اس گھر سے نا انہوں نے، اس بندے نے جو ہے وہ کوئی اپنا میوزک چینل لانچ کرنا ہے، یا اس نے جو ہے وہ اس گھر کو جو ہے وہ نعوذ باللہ کوئی فحاشی کے اڈے کے طور پر استعمال کرنا ہے، تو جب آپ کو پتہ لگ گیا نا تو اب آپ اس کو وہ گھر کرائے پہ نہیں دے سکتے، اپنا گھر کرائے پہ نہیں دے سکتے. تیسرا درجہ یعنی ابعدیہ، اسباب ابعدیہ، تو اس کی مثال یہ ہے کہ عام لوگوں کے ہاتھ انگور فروخت کیے جائیں، جن میں یہ بھی ممکن ہے کہ کوئی شخص ان سے شراب کشید کر لے، ٹھیک ہے، مگر نہ اس نے اس کا اظہار کیا، نہ ہمارے علم میں ہے کہ وہ ایسا شخص ہے جو شراب کشیدہ کرتا ہے، تو شرعاً اس طرح کی بیع اور شراء مباح اور جائز قرار دی گئی ہے، ٹھیک ہے. तो यहाँ पे हमने क्लास रोकनी है, लेकिन आगे से बस एक पॉइंट या एक एग्जाम्पल यहाँ पर आपको मजीद बात समझाने के लिए कि भाई जब औरत बुरका पहन के घर से बाहर निकलती है, ठीक है ना, वो किसी किसी भी तकाजे से निकल रही है, तो इसको उलमाए कराम मकरूहे तहरीमी क्यों नहीं कहते? इसलिए कि अगरचे के मुमकिन है कि वो औरत किसी गलत जगह पे चली जाए, ठीक है ना, लेकिन ये आम आदत के मुताबिक ऐसा नहीं है, ठीक है ना। तो इस वजह से इस तरह से बाहर निकलने को ना गुनाह का असबाब करीब नहीं कहेंगे, बल्कि इसको असबाब अबअद कहेंगे, ठीक है ना, असबाब अबअद कहेंगे। और चूंकि वो असबाब अबअद है तो इस वजह से इसको शरीयत ने मुबाह करार दिया कि जी बुरका पहन करके वो घर से बाहर निकल सकती है। अलबत्ता अगर कोई ऐसी औरत है कि जिसके बारे में आपको पता है कि जी इसके चाल चलन ठीक नहीं है, यानी घर की कोई फर्द है लेकिन चाल चलन के बारे में आपको पता लग चुका है कि जी इसके नऊज बिल्ला किसी के साथ नाजायज ताल्लुकात बन चुके हैं, फोन पे बात करती है, इंटरनेट पे चैट करती है, राइट, उसके दिल के अंदर वो समाया हुआ है, उसकी तस्वीरें भी रखती है, तो अब ये बच्ची जब घर से बाहर निकलेगी बुर्का पहन करके तो इसके उधर जाने के जो चांसेस हैं वो ज्यादा हो गए हैं। तो अब ऐसी बच्ची को आप रोकेंगे, ठीक है ना, कि आप नहीं चाहते कि ये बच्ची एक्चुअली जाकर के कोई काम भी करके आ जाए, ठीक है ना। हालांकि बुर्का पहन के बाहर निकलना औरत के लिए शरीयत ने जायज करार दिया है, लेकिन इस बच्ची के लिए जायज नहीं होगा, इस औरत के लिए जायज नहीं होगा, ठीक है ना। आप चाहेंगे नहीं बिकॉज आपको पता है, बिल्कुल यही मिसाल, यानी ये अंगूर के फरोख्त वाले भी यही मिसाल है, ठीक है ना। अब ये सब कुछ तो हमने समझ लिया, लेकिन वही बात, वही जो जो सवाल शुरू में उभरता है वही सवाल आखिर में भी उभरता है, और वही सवाल हमेशा डोमिनेंट रहता है। क्या सवाल है जी वो, आप जरा इसका जवाब दे दें तो फिर हम क्लास को खत्म कर देंगे, आपका पीछा छोड़ देंगे। जी वो क्या सवाल है, जो तो कि शुरू में भी था, आखिर में भी है और दरमियान में भी रहेगा। जी जहां सा जा करके ना सारी की सारी गोट अटकती है, सारा मसला उधर ही जाके फंसता है। क्या है वो सवाल? अजवाबे करीबा भी आपने समझ लिए है, असबाब बईदा भी समझ लिए है, असबाब अब अदिया भी समझ लिए है। क्या सवाल है जहां पे जाकर के सारा मसला फंसता है? मिसालें भी समझ में आ गईं, ये तो बड़ी आसान मिसालें थी ना, लेकिन अब जिंदगी के हर मामले में ये चीज अप्लाई करनी है तो वो तो इन दो मिसालों से खाली मसला हल नहीं हो जाएगा ना। तो क्या सवाल है जी? ये सवाल है, हु हैज द अथॉरिटी टू डिफाइन ऑल ऑफ दिस? कौन डिफाइन करेगा कि कौन सा सबब करीबा है, कौन सा बईदा है, कौन सा अबादिया है, ठीक है, या किसके लिए यही वाला सबब बईदा बन सकता है, किसी और शख्स के लिए यही सबब अब अदिया बन सकता है, और किसी तीसरे बंदे के लिए यही चीज करीबा बन सकती है, ठीक है ना। अब बंदा बंदा भी तो डिफरेंट होता है ना, खाली सबब की उससे फर्क नहीं पड़ता, बंदे के ऊपर भी पे भी डिपेंड करता है, ठीक है ना। अब एक शख्स फॉर एग्जाम्पल, वही बात हो रही है जी, यानी किसी मिक्स गैदरिंग में चले जाना, ठीक है ना, मिक्स गैदरिंग के अंदर एक बंदा है जो कि बिल्कुल ही उसको अपने ना निगाहों पे काबू है ना अपने जज्बात पर काबू है, वो बंदा एक मिक्स गैदरिंग में दीन का काम करने जाता है ना, दीन का कोई भी काम, कोई किसी किस्म का भी काम हो, पैम्फलेट बांट रहा हो या कोई एनीथिंग, राइट। एक बंदा जो वो अपनी शहवत पे काबू ही नहीं कर सकता, निगाहों पे काबू ही नहीं कर सकता, उसके लिए उस मिक्स गैदरिंग के अंदर जाना सबब करीब होगा, क्यों गुनाह में पड़ेगा वो। लेकिन कोई ज्यादा मुत्तकी बंदा है, थोड़ा कंट्रोल उसने किया हुआ है, कुछ जिक्र करता है और कुछ जो है वो मशाइख के साथ ताल्लुक भी रखता है, ठीक है ना, यानी उसने निस्बत अपनी थोड़ी सी बनाई हुई है। अब ये बंदा जब उसी गैदरिंग में जाएगा तो उसके लिए उस मिक्स गैदरिंग के अंदर अपनी निगाहों को कंट्रोल करना निस्बतन ज्यादा आसान होगा, राइट, पहले वाले के मुकाबले में। तो उसके लिए वहां जाना گناہ کا سبب بعید بن جائے گا, لیکن سوری ہاں سبب بعید بن جائے گا یعنی مڈل لیول والا سبب. اور ایک بندہ ہے جس نے کہ ذکر کر کر کے شیخ کی ڈانٹے کھا کھا کر کے اپنے نفس کو بالکل ہی جو ہے وہ مارا ہوا ہے, ٹھیک ہے نا, یہ بندہ اسی گیدرنگ میں جائے گا مکس گیدرنگ میں, تو اس کے لیے اس مکس گیدرنگ میں جانا سبب ابعدیہ بن جائے گا. پہلے والے کے لیے وہی چیز سبب قریب, دوسرے والے کے لیے وہی گیدرنگ سبب بعید, اور تیسرے والے کے لیے وہی گیدرنگ سبب ابعدیہ بن جائے گی, ٹھیک ہے نا. تو بندے بندے پہ بھی تو فرق پڑتا ہے نا. اب یہ بندہ کون بندہ کس قابل ہے, کیا اس کی حقیقت ہے, کون بتائے گا, ٹھیک ہے نا. اس کا جواب یہی ہے کہ یہ تو اس کا ڈاکٹر ہی بتا سکتا ہے نا, کہ جس نے اس کو اوپر سے نیچے تک چیک کیا ہوا ہو کہ بھائی یہ کس قسم کا بندہ ہے, یہ جا کر کے اپنے آپ کو بچائے گا نہیں بچائے گا کیا کرے گا, تو یہ تو شیخ ہی بتا سکتا ہے نا. کیا کہہ رہی ہیں کہ ہمیں کیسے پتا لگے گا کہ ہمارا قدم صحیح معنوں میں باہر, ہمارا قدم صحیح معنوں میں باہر جا رہا ہے کہ نہیں, ہمیں کیسے پتا لگے گا بھر جا رہا ہے کہ نہیں باہر جا رہا ہے, کیا کہنا چاہ رہی ہیں. خیر جو بھی آپ کہنا چاہ رہی ہیں, سوال آپ کا یہی ہے کہ جی اگر آپ کے سوال کے نا دوسرے حصے کو میں اگنور بھی کر دوں, پہلا ایسا ہو تو یہی ہے نا کہ جی کیسے پتا لگے گا. بھائی کیسے پتا لگے گا کا تو طریقہ جو ہے نا وہ علم ہی ہوتا ہے, علم حاصل کرنے سے پتا لگے گا, ٹھیک ہے. لیکن اب تفصیل یہ ہے کہ جی علم کا مطلب کیا ہوتا ہے. تو علم حاصل ہونا, ہم مسئلہ سارا یہی ہے کہ جی علم, ہم کس چیز کو علم سمجھتے ہیں. تو ہم جو ہے وہ سمجھتے ہیں کہ ہم پہلے سے عالم ہیں, ٹھیک ہے نا, تو یہ تو غلط ڈیفینیشن ہے ان کی. یا ہم سمجھتے ہیں کہ ہم کتابوں کو پڑھ کر کے علم حاصل کریں گے, یہ بھی غلط طریقہ ہے علم حاصل کرنے کا, ٹھیک ہے نا. تو بس علم صحیح ہو جائے نا ہمارا, تو ہمیں یہ پتہ لگ جائے گا کہ جی ہمارا قدم جو ہے وہ صحیح ہے کہ غلط ہے. یہ علم کے اوپر ڈیپینڈ کرتا ہے, لیکن علم جو ہے نا یہ ویسے حاصل ہی نہیں کیا جاتا جس طریقے سے ہم حاصل کرتے ہیں. تو علم جو ہے وہ ہمارے دین میں استاد سے اور صحبت سے حاصل کیا جاتا ہے. اگر ہم نے استاد سے اور صحبت سے علم حاصل کیا ہے, ٹھیک ہے, تو پھر ہمیں پتہ لگ جائے گا کہ ہمارا قدم جو ہے وہ صحیح جا رہا ہے کہ غلط جا رہا ہے, ٹھیک ہے نا. اور اگر ہم نے علم جو ہے وہ اس طریقے کے علاوہ کسی اور طریقے سے حاصل کیا ہے, تو پھر ہمیں نہیں پتہ لگے گا کبھی بھی صحیح طریقے سے کہ ہمارا قدم صحیح جا رہا ہے کہ غلط جا رہا ہے. تو بس علم از دی آنسر, آپ کے سوال کا جواب علم ہے. لیکن اس کے اندر تفصیل یہ ہے کہ صحیح علم, صحیح طریقے سے حاصل کیا ہوا علم, وہ علم نافع ہوتا ہے, فائدہ مند ہوگا. اور اگر غلط طریقے سے علم حاصل کیا ہے تو وہ علم جو ہے وہ آپ کو فائدہ نہیں دے گا, وہ نقصان دہ ہوگا, ٹھیک ہے. تو باقی انشاءاللہ اگلی کلاس میں. السلام علیکم ورحمۃ اللہ.